الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله الحمدللہ آج ہماری یہ نو روزہ محافل کا آخری دن ہے اور ابتدائی دنوں میں مختلف موضوعات پر آپ کے سامنے گفتگو کی گئی اور اس کے بعد اہل بیت اطہار کے فضائل ان کی سیرت ان کے مناقب یہ تمام آپ کے سامنے بیان کیے اور آج انشاءاللہ تعالی شہادت کی فضیلت سیدنا امام حسین رضی اللہ تعالی عنہ کی اور ان کے رفقاء کی بے مثال شہادت اور قربانی کے متعلق بیان کریں گے وما توفیقی الا باللہ العلی العظیم پہلے جو آیت مبارکہ تلاوت کی اس کا ترجمہ ارشاد ربانی ہوا یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ اے ایمان والوں مدد چاہو صبر سے اور نماز سے ان اللہ مع الصابرین بے شک اللہ صبر کرنے والوں کے ساتھ وَلَا تَقُولُوا لِمَنْ يُقْتَلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتٌ اور وہ جو اللہ کی راہ میں مارے جائیں قتل ہو جائیں شہید ہو جائیں انہیں مردہ نہ کہو بَلْ أَحْيَاءٌ وَلَكِنْ لَا تَشْعُرُونَ وہ زندہ ہیں لیکن تمہیں انہیں دیکھنے کا شعور نہیں اس آیت میں اللہ نے فرمایا جو اللہ کی راہ میں شہید ہو جائیں انہیں مردہ نہ کہو، اس لیے کہ ان کی زندگی کا تمہیں شعور نہیں۔ دوسری آیت میں فرمایا وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا، اور وہ جو اللہ کی راہ میں قتل کر دیے جائیں، شہید ہو جائیں، انہیں مردہ گمان بھی نہ کرو۔ بَلْ أَحْيَاءٌ عِندَ رَبِّهِمْ يُرْزَقُونَ، بلکہ انہیں اپنے رب کی طرف سے رزق بھی دیا جاتا۔ فَرِحِينَ بِمَا آتَاهُمُ اللَّهُ، اور وہ اللہ کی اس عطا پر بہت زیادہ خوش ہیں۔ اب دیکھیے، پہلی آیت میں کہا مردہ نہ کہو، اور دوسری آیت میں کہا مردہ گمان بھی نہ کرو۔ ہو سکتا تھا کہ کوئی زبان سے نہ کہتا کہ یہ مردہ ہیں، لیکن اپنے دل میں سوچتا کہ یہ تو مردہ ہیں۔ اسی لیے اللہ تبارک و تعالیٰ نے ہماری زبانوں پر بھی پہرا لگا دیا، ہماری سوچ پر بھی پہرا لگا دیا کہ یہ میرے ایسے نیک بندے ہیں، اور میں نے ایسی زندگی انہیں عطا کی ہے کہ تم نہ انہیں مردہ زبان سے کہہ سکتے ہو، نہ دل میں سوچ سکتے ہو۔ وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا، یعنی ان کو مردہ گمان بھی نہ کرو، خیال بھی نہ کرو۔ بل احیاؤن ان دربہم یرزقون، بلکہ ان کو اپنے رب کی طرف سے رزق بھی دیا جائے۔ فرحین بما آتاہم اللہ، اور وہ اللہ کی اس عطا پر بہت زیادہ خوش ہیں۔ لیکن سوال کی پیدا ہوتا ہے کہ قرآن نے تو کہا کہ یہ زندہ ہیں، لیکن عقل اس بات کو تسلیم نہیں کرتی۔ ایک آدمی تلوار سے زخمی ہو یا اس کا سر قلم کر دیا جائے تو عقل تو یہی کہتی ہے نا کہ یہ آدمی مر گیا، یہ ختم ہو گیا، اس کو دفن کر دیتے ہیں۔ قرآن کہہ رہے زندہ ہیں، اور وہ کافر جو بازاروں میں گھوم رہے ہیں، خرید و فروخت کر رہے ہیں، کلام کر رہے ہیں، گفتگو کر رہے ہیں، اللہ فرماتا ہے یہ مردہ ہیں۔ اِنَّكَ لَا تُسْمِعُ الْمَوْتَى، اے محبوب صلی اللہ علیہ وسلم، آپ ان مردوں کو کلام ربانی نہیں سنا سکتے۔ اب عقل حیران ہے، ایک آدمی چل پھر رہا ہے تو آپ کہیں گے مردہ ہے، کہیں تو زندہ ہے، بھئی یہ گفتگو کر رہا ہے، یہ کلام کر رہا ہے، یہ خرید و فروخت کر رہا، یہ گھوم رہا ہے، کوئی آدمی کبھی اسے مردہ نہیں کہے گا۔ اور ایک آدمی جو قبر میں چلا گیا، دفن ہو گیا، اور جس کا سر تن سے جدا کر دیا گیا، سب کہیں گے یہ تو مردہ ہیں۔ عقل اس بات کو تسلیم نہیں کرتی، لیکن قرآن یہ کہتا ہے کہ جس کا سینہ چیر دیا گیا، جس کے جسم پر زخم لگے، جس کا سر قلم کر دیا گیا، قرآن کہتا ہے زندہ۔ اور جو کافر بازار میں گھوم رہا ہے، خرید و فروخت کر رہا ہے، سلام و کلام کر رہا ہے، قرآن کہتا ہے مردہ ہے۔ کیا مطلب؟ قرآن یہ بتانا چاہتا ہے کہ زندگی مصطفیٰ کی وفاداری کا نام ہے، زندگی مصطفیٰ کی وفاداری کا نام ہے۔ اگر وفادار ہے تو مرنے کے بعد بھی زندہ ہے، اور اگر غدار ہے تو زندگی میں بھی مردہ۔ بات سمجھ میں آئی؟ اگر زندہ رہنا چاہتے ہو تو رسول سے وفاداری کرو، رسول سے محبت کرو، رسول کی اطاعت کرو۔ اسی لیے علامہ اقبال نے کہا تھا کہ محمد سے وفا تو نے تو ہم تیرے ہیں، یہ جہاں چیز ہے کیا لوح و قلم تیرے۔ تم وفاداری کر کے تو دیکھو، پھر دیکھو کہ یہ کائنات کس طرح تمہاری وفادار بنتی ہے۔ لیکن پہلے اپنے آپ کو رسول اللہ صلی اللہ علیہ وسلم کا وفادار بنا لو۔ تو وفاداری زندگی رسول کی وفاداری کا نام ہے۔ اگر وفادار ہے تو مرنے کے بعد بھی زندہ ہے، اور اگر غدار ہے تو زمین پہ چل رہا ہے پھر بھی مردہ ہے، خرید و فروخت کر رہا ہے پھر بھی مردہ ہے، کلام کر رہا ہے پھر بھی مردہ ہے۔ زندگی رسول کی وفاداری کا نام۔ اب اگر زندہ رہنا ہے और मरने के बाद भी जिंदा रहना है तो अभी से सोच लो रसूल से सच्ची वफादारी करनी। ठीक, अब आइए, हम कहते हैं ये आदमी शहीद हुआ, वो शहीद हुआ। पहले ये समझो कि शहीद कौन है। हजरत इमाम फखरुद्दीन राजी तफसीर कबीर में फरमाते हैं, शहीद वो है जो अल्लाह ताला के दीन की सेहत और सदाकत की कभी तो दलील और बुरहान और कुव्वत और बयान से और कभी शमशीर और सनान से शहादत दे, वो शहीद। और अल्लाह ताला की राह में कत्ल होने वाले को इसीलिए शहीद कहा जाता है कि वो अपनी जान कुर्बान करके अल्लाह के दीन की हक्कानियत को साबित करता, इसलिए उसको शहीद कहा जाता। हमने आपको ये बताया था कि शहादत की दो किस्में हैं, एक है शहादत सिर्री और एक है शहादत जहरी। सिर्री का मतलब पोशीदा और जहरी का मतलब ऐलानिया। कोई आदमी डूब कर मर गया तो शहादत सिर्री है, दीवार के नीचे दब के मर गया तो शहादत सिर्री है, जलकर मर गया तो शहादत सिर्री है, एक्सीडेंट में किसी हादसे में मर गया तो शहादत सिर्री है, जहर के असर से मौत हुई तब शहादत सिर्री है। ये शहादत है लेकिन शहादत सिर्री। और शहादत जहरी का मतलब ऐलानिया। एक मुसलमान तलवार लेकर मैदान कारजार में उतरता है और अल्लाह के दीन की हक्कानियत के लिए लड़ता हुआ अपनी जान कुर्बान कर देता है, ये भी शहादत है लेकिन शहादत जहरी। बात समझ में आ गई, ऐलानिया। तो शहादत सिर्री पोशीदा और शहादत जहरी ऐलानिया। और याद रखिए, नबी पाक अलैहिस्सलाम की जात सारे कमाल जमाल का मरकज और मंबा, सारा कमाल वहीं पर ख़त्म, सारा जमाल वहीं पर ख़त्म। जो चीज़ रसूल की ज़ात में नहीं वो हुसन ही नहीं, और जो रसूल की ज़ात में है वही हुसन है, वही जमाल है। अल्लाह ताला ने हुसन व जमाल, जाह व जलाल, फजल व कमाल, जूद व नवान, ये सब अता कर दिया ज़ात पाक मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। अब शहादत भी कमाल, तो जाहिर है ये कमाल भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ात में होना ज़रूरी। जब हम कहते हैं ना हर कमाल हुजूर की ज़ात में मौजूद, हर जमाल हुजूर की ज़ात में मौजूद, तो जब कि शहादत एक कमाल है, एक मर्तबा है, एक मनसब है, तो ज़रूरी है ना कि ये कमाल भी ज़ात मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम में होना चाहिए। और यकीनन ये कमाल भी मेरे आका की ज़ात में अपने कमाल के साथ मौजूद। और याद रखिए, जो भी कमाल है हुजूर अलैहिस्सलाम की ज़ात वाला सिफात में, वो कमाल अपने कमाल के साथ हुजूर की ज़ात में मौजूद, अपने कमाल के साथ। अब शहादत सिर्री और शहादत जहरी, ये भी कमाल। तो शहादत सिर्री इसकी हकीकत हुजूर अलैहिस्सलाम की ज़ात पे पूरी हुई, और शहादत जहरी इसकी हकीकत भी हुजूर अलैहिस्सलाम की ज़ात पर पूरी हुई। कैसे? खैबर के मौके पर एक यहूदिया औरत जिसका नाम था ज़ैनब बिनते अल हारिस, उसने बकरी का भुना हुआ गोश्त हुजूर अलैहिस्सलाम की खिदमत में भेजा और उसके अंदर जहर कातिल मिला हुआ था। बकरी का भुना हुआ गोश्त लेकिन उसमें जहर मिला था, और जहर कातिल यानी ऐसा जहर के जो भी खाए उसी वक्त मौत वाक़ हो, इतना ख़तरनाक जहर, उसे कहते जहर कातिल। पेश किया गया, हुजूर अलैहिस्सलाम ने तनावुल फरमाया। सरकार फरमाते हैं उस गोश्त ने मुझे खबर दी, ऐ अल्लाह के हबीब मेरे अंदर जहर मिलाया हुआ। तो सरकार ने अपना दस्ते मुबारक रोक लिया, नहीं खाया, लेकिन चंद लोग में खा दिए थे। और हुजूर अलैहिस्सलाम के सहाबी हजरत बशीर बिन बरा रज़ी अल्लाह ताला अन्हु, उन्होंने वो गोश्त खा लिया और उसके असर से उसी वक्त उनकी शहादत हो गई, जहर के असर से शहादत हो गई। लेकिन नबी पाक अलैहिस्सलाम का जिंदा रहना ये हुजूर का मोजज़ा हो गया। भाई जो भी खाता वो मर जाता, मौत वाकई हो जाती, और सहाबी रसूल की मौत वाकई हो गई, शहादत हो गई। लेकिन आका अलैहिस्सलाम का जिंदा रहना ये हुजूर का मोजज़ा हो गया, लेकिन शहादत सिर्री की हकीकत पूरी हो गई। और वो कैसे हुई? अच्छा, सरकार ने उसको बुलाया, तूने इसमें जहर मिलाया? हाँ या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैंने जहर मिलाया। फरमाया क्यों? उसने कहा कि मैं ये जानना चाहती थी कि आप वाकई अल्लाह के सच्चे नबी हैं या सिर्फ बादशाह हैं। अगर आप बादशाह होंगे तो इसके असर से आपकी मौत वाकई हो जाएगी, हमें आपसे निजात मिल जाएगी, और अगर वाकई सच्चे रसूल होंगे तो ये आपको नुकसान नहीं पहुंचाएगी, इस वजह से मैंने ये किया। अब हमने ये बताया था कि जहर के असर से मौत वाकई हो जाए तो वो क्या है? शहादत सिर्री। तो हजरत बशीर बिन बरा रजी अल्लाह तआला अन्हु की मौत वाकई हो गई, शहीद हो गए, उस गोश्त को खाने की वजह से उनको शहादत सिर्री मिली। और नबी पाक अलैहिस्सलाम ने भी गोश्त तनाबुल फरमाया, लेकिन सरकार हयात रहे और हुजूर अलैहिस्सलाम का जिंदा रहना ये हुजूर का मोजज़ा हो गया, हुजूर का मोजज़ा हो गया। लेकिन क्या हुआ? हुजूर अलैहिस्सलाम फरमाते हैं, अल्लामा ज़ुरकानी रहमतुल्लाह अलैह ने लिखा कि नबी पाक अलैहिस्सलाम ने फरमाया, पहले फरमाते हैं कि बेशक ये बात साबित हो गई कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने शहादत की वफात पाई, शहादत की वफात पाई। फिर आगे लिखते हैं कि इसलिए कि आपने खैबर के दिन ऐसी जहर मिलाई हुई बकरी का गोश्त खाया जिसका जहर ऐसा कातिल था कि उसी वक्त मौत वाकई हो जाती, चुनाचे उसके असर से, उस जहर के असर से हजरत बशीर बिन बरा रजी अल्लाह ताला उसी वक्त फौत हो गए, उनकी शहादत हो गई। और आप सल्लल्लाहु अलैहि वसल्लम का बाकी रहना ये सरकार का मोजज़ा हो गया। फिर फरमाते हैं, लेकिन वो जहर जिंदगी में अक्सर आपको तकलीफ देता रहता था। उस वक्त जो जहर खाया ना, जहर आलू बकरी का गोश्त, और आप फरमाते थे कि वो जहर मुझे तकलीफ देता रहा, यहाँ तक के मर्ज़े वफात में सरकार ने फरमाया उसी के असर से मेरी रगे हयात मुनक़ते हो रही, उसी के असर से मेरी रगे हयात मुनक़ते हो रही। तो अल्लामा ज़ुरकानी फरमाते इससे ये साबित हुआ कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने शहादत की वफात पाई, शहादत सिर्री की हकीकत इस तरह सरकार की ज़ात पर पूरी हुई। अल्लामा जलालुद्दीन सुयूती रहमतुल्लाह अलैह, इमाम बुखारी और इमाम बहिकी ने हजरत आयशा सिद्दीक़ा रज़ी अल्लाह ताला अन्हा से रिवायत की है, फरमाया कि नबी पाक अलैहिस्सलातु वस्सलाम अपने मर्ज वफात में ये फरमाते थे कि मैंने खैबर में जो जहर आलूद गोश्त खाया था उसी की तकलीफ हमेशा महसूस करता रहा हूँ, और अब वो वक्त आ पहुँचा कि उसी के असर से मेरी रगे जाँ मुनक़ते हो रही। ये दूसरी रिवायत जो अल्लामा जलालुद्दीन सुयूती ने लिखी है और इमाम बुखारी इमाम बहिकी इन्होंने हजरत आयशा सिद्दीक़ा रज़ी अल्लाह ताला अन्हा से इसको रिवायत किया। तो अब देखिए कि आपने समझ लिया कि इस तरह शहादत सिर्री की हकीकत हुजूर अलैहिस्सलाम की ज़ात पर पूरी हुई, सरकार ने शहादत की वफात पाई। अब शहादत की दूसरी किस्म शहादत जहरी एलानिया। हमने बताया ना कि एक मुसलमान तलवार लेकर मैदान में उतरता है, अल्लाह के दीन की सर बुलंदी के लिए लड़ता है और अपनी जान कुर्बान कर देता है, वो शहीद है। لیکن شہادت جہری، ٹھیک ہے؟ تو شہادت سری کا تو آپ نے سن لیا کہ اس کی حقیقت حضور علیہ الصلوۃ والسلام کی ذات مبارکہ پر پوری ہوئی، اب آئیے شہادت جہری کی حقیقت کیسے پوری ہوئی؟ جنگ احد میں اور شہر طائف میں جس طرح حضور علیہ الصلوۃ والسلام پر حملہ کیا گیا، سنگ باری کی گئی، اچھا طائف میں تو صرف سنگ باری کی جاتی تھی، انہوں نے شریر بچوں کو آپ کے پیچھے لگا دیا اور اتنے پتھر برسائے کہ جسم مبارک لہو لہان ہو گئے، خون بہتا ہوا آپ کے تلووں تک آ گیا، تھک کر بیٹھتے تھے تو وہ بدبخت آ کر ہاتھ پکڑ کے اٹھاتے تھے، پھر سرکار چلتے تھے، پھر سنگ باری کرتے تھے. صحابہ نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم ان کے لیے دعائے ضرر فرمائی، حضور علیہ الصلوۃ والسلام نے فرمایا نہیں.
جناب رحمت للعالمین نے سن کے فرمایا کہ میں اس دہر میں قہر و غضب بن کر نہیں آیا، کہ میں اس دہر میں قہر و غضب بن کر نہیں آیا.
جب دیکھا کہ آسمان پر عذاب منڈلا رہا ہے، قریب ہے کہ عذاب نازل ہو جائے، دست مبارک اٹھائے، اللہم ایدی قومی فإنہم لا یعلمون، مولا میری قوم نے مجھے پہچانا نہیں، انہیں معاف کر دے، اگر مجھے پہچان لیتے تو میرے ساتھ یہ سلوک نہ کر. جس نبی کو ان کے ماننے والوں نے ستایا انہوں نے ان کے لیے دعائے ضرر کر دی، کسی پر مینڈک کا عذاب نازل ہوا، کہیں طوفان نوح آیا، کہیں کچھ ہوا، لیکن یہ رحمت للعالمین شفیع المذنبین محبوب رب العالمین صلی اللہ علیہ وسلم، سنگ باری ہو رہی ہے، جسم مبارک لہو لہان ہو رہا ہے، پھر بھی ان کے حق میں دعا کر. اگر یہ نہیں تو آگے چل کے ان کی نسل مسلمان ہوگی، وہ اسلام کے سپاہی بنے. اچھا، اور جنگ احد میں کافروں نے بہت قریب سے حملہ کیا اور بھرپور حملہ کیا، کوشش یہ تھی کہ آج محمد صلی اللہ علیہ وسلم کو معاذ اللہ ختم کر. تیر سامنے سے آ رہے ہیں اور قربان جاؤ صحابہ کے، حضور علیہ الصلوۃ والسلام کے آگے سینہ تانے کھڑے ہیں، تیر ہمارے لگ جائیں آقا تک نہ پہنچے، ہے کسی میں ہمت؟ سامنے سے اگر پتھر بھی آ رہے ہوں تو کسی میں ہمت نہیں کہ کھڑا ہو جائے، وہ سوچے کہ پتھر میرے سر پہ لگ جائے، میری ناک پہ لگ جائے، میرے چہرے پہ لگ جائے، وہاں پتھر نہیں آ رہے تھے، تیر آ رہے تھے، تیر. صحابہ اپنے جسموں پر تیر کھاتے رہے، ایک صحابی شہید ہوئے تو دوسرے کھڑے ہو گئے، وہ شہید ہوئے تو تیسرے کھڑے ہو گئے، وہ شہید ہوئے تو چوتھے کھڑے ہو گئے، چھ صحابہ نے اپنی جانیں اپنے آقا پر قربان کر دی. اتنا شدید حملہ، یہاں تک کہ دندان مبارک سرکار کے شہید ہوئے، لوہے کا با خود رخسار مبارک میں گھس گیا، چہرہ مبارک زخمی ہوا، جسم اقدس زخمی ہوا، لہو لہان ہوا. اگر کوئی اور ہوتا تو اس کی موت واقع ہو جاتی، لیکن آقا کا زندہ رہنا حضور کا معجزہ ہو گیا، زندہ رہنا معجزہ ہو گیا. اور شہادت جہری کی حقیقت حضور علیہ الصلوۃ والسلام کی ذات پر پوری ہو گئی. اب آپ نے سمجھ لیا نا، شہادت سری اور شہادت جہری یہ دونوں کمال ہیں اور اپنے کمال کے ساتھ حضور کی ذات میں موجود ہے. شہادت سری کی حقیقت بھی پوری ہوئی، شہادت جہری کی حقیقت بھی، اور یہی شہادتیں حضور کے دونوں شہزادوں میں تقسیم ہوئی. بڑے شہزادے سیدہ امام حسن رضی اللہ تعالی عنہ، ان کے حصے میں شہادت سری کا فیض ہے، اور چھوٹے شہزادے سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ، ان کے حصے میں شہادت جہری کا فیض. اسی لیے آپ دیکھیں حضور علیہ الصلوۃ والسلام نے امام حسن کی شہادت کا اعلان نہیں کیا تھا، ان کو زہر دیا جائے گا، اس طرح ہوگا، پھر یہ ہوگا، وہ ہوگا، پھر یہ شہید ہوں گے، نہیں. کیوں؟ ان کے حصے میں شہادت سری کا فیض، یعنی پوشیدہ اور
سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کے حصے میں کیونکہ شہادت جہری کا فیض آیا اس لیے سرکار نے اعلان فرما دیا۔ اب آئیے وہ روایت دیکھیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے کس طرح سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کا اعلان فرمایا۔ پہلی روایت اور حدیث، ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، مجھے جبریل نے خبر دی ہے کہ میرا بیٹا حسین میرے بعد زمین طف میں قتل کر دیا جائے گا، اور جبریل میرے پاس اس زمین کی مٹی بھی لائے ہیں اور انہوں نے مجھے خبر دی کہ وہی ان کے لیٹنے کی جگہ ہے۔ کون کہہ رہا ہے؟ نبی پاک علیہ الصلوۃ والسلام۔ یہ روایت ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے۔ دوسری حدیث حضرت ام الفضل بنت الحارث رضی اللہ تعالی عنہا فرماتی کہ ایک دن میں حضور علیہ الصلوۃ والسلام کی خدمت میں امام حسین کو لے کر حاضر ہوئی، میں نے حسین کو آپ صلی اللہ علیہ وسلم کی گود میں بٹھا دیا۔ سرکار اپنی شہزادے سے کھیل رہی، محبت فرما رہی، میں نے دیکھا کہ اچانک آقا کی آنکھوں سے آنسو جاری ہو گئے، میں حیران ہوئی۔ ابھی حضور علیہ الصلوۃ والسلام اپنے شہزادے سے محبت فرما رہے تھے، خوش ہو رہے تھے، اچانک آنکھوں سے آنسو، رونے کی وجہ کیا ہوئی؟ سرکار نے فرمایا، میرے پاس جبریل آئے اور انہوں نے مجھے خبر دی ان قریب میری امت میرے اس بیٹے کو قتل کر دے، اور مجھے اس زمین کی تھوڑی سی سرخ مٹی بھی دی ہے۔ حدیث کے الفاظ، واتانی بے تربت من تربت ہی ہمرا، فرمایا اس مقام کی سرخ مٹی بھی دی ہے۔ ام سلمہ، جس دن یہ مٹی خون ہو جائے سمجھ لینا میرا بیٹا حسین شہید کر دیا گیا، یہ میرا بیٹا شہید کر دیا گیا۔ تیسری روایت ام المومنین ام سلمہ رضی اللہ تعالیٰ عنہ فرماتی کہ امام حسن حسین دونوں میرے گھر میں رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے کھیل رہے، جبریل امین نازل ہوئے اور کہا، اے محمد صلی اللہ علیہ وسلم، آپ کی امت آپ کے بعد آپ کے اس بیٹے حسین کو قتل کر دے۔ آپ صلی اللہ علیہ وسلم کو وہاں کی اس مقام کی مٹی بھی دی، سرکار نے اس کو سونگا، فرمایا اس سے رنج و بلا کی بو آ رہی ہے اس مٹی سے۔ پھر فرماتی ہیں کہ ان کو اٹھا کر اپنے سینے سے لگایا، چمٹایا، اور پھر سرکار روئے اور پھر وہ مٹی مجھے دی اور کہا کہ جس دن یہ مٹی خون ہو جائے سمجھ لینا حسین کربلا میں شہید کر دیا گیا۔ ام سلمہ فرماتی، میں نے اسے ایک بوتل کے اندر رکھ دیا اور آپ روزانہ اس بوتل کو دیکھتی تھی، فرماتی تھی جس دن یہ مٹی خون ہو جائے گی وہ دن بڑا عظیم ہوگا۔ اس طرح بہت سی روایتیں، تو یہ تین روایتیں ہم نے آپ کے سامنے پیش کی، اس کے علاوہ بھی بہت ساری روایتیں ہیں جن سے یہ پتہ چلا کہ نبی پاک علیہ الصلوۃ والسلام نے سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کی خبر اس وقت دی تھی جب وہ بالکل کم سن دودھ پیتے بچے تھے۔ چوتھی روایت، حضرت یحییٰ بن حضرمی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں سفر صفین میں مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے ساتھ تھا، جب آپ نینوا کے برابر پہنچے، نینوا جو ہے نا کربلا کا نام، نینوا کے برابر پہنچے تو حضرت علی نے پکارا، اے ابو عبداللہ فرات کے کنارے صبر کرنا۔ ابو عبداللہ جو ہیں امام حسین رضی اللہ تعالیٰ عنہ کی کنیت ہے، اور نینوا جو ہیں یہ کربلا کا نام، پہلے نینوا کہتے تھے۔ تو یحییٰ بن حضرمی کہتے ہیں حضرت علی جب گزرے نا وہاں سے تو آپ نے وہاں سے پکارا، اے ابو عبداللہ، فرات کے کنارے صبر کرنا.
ہم نے کہا یہ کیا بات, کس کو پکارا, کون صبر کرے؟
بھائی آدمی سفر کر رہا ہے اور ایک دم کسی کو پکار کے کوئی ہدایت دے, کچھ بات کہے تو آدمی حیران ہوتے ہیں نا. ہم سفر, ہم نے پوچھا یہ کیا؟
فرماتے ہیں حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ ہم نے سنا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے کہ سرکار یہ فرما رہے تھے, مجھے جبریل نے خبر دی ہے کہ حسین فرات کے کنارے قتل ہوگا اور مجھے وہاں کی ایک مٹھی بھر مٹی بھی لا کر دی,
مٹھی بھر مٹی بھی لا کر دی ہے.
اب آپ دیکھیں حضرت علی جانتے تھے کہ امام حسین شہید ہوں گے, خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ جانتی تھی کہ امام حسین شہید ہوں گے, دیگر اہل بیت کے افراد سب جانتے تھے. کیا کسی نے دعا کی کہ ایسا نہ ہو, یہ رنج و بلا, یہ مصیبت, یہ پریشانی, یہ بھوک, یہ پیاس, یہ کچھ نہ ہو؟ کسی نے دعا نہیں کی. ہاں دعا کی, کیا دعا کی؟ مولا حسین کو صبر عطا فرما, مولا حسین کو استقامت عطا فرما, مولا حسین کو اجر عطا فرما, مولا حسین کو صبر و استقامت کا پہاڑ بنا دے. نہ ہونے کی دعا نہیں کی, اس لیے کہ وہ صاحبان مقام رضا تھے, مرد یہ مولا از ہما اولا, جو اللہ کی رضا وہی ہماری رضا. اگر اللہ نے یہی منظور کیا ہے, اس کی رضا یہی ہے, تو مولا جو تیری رضا ہے وہی ہماری رضا. پتہ چلا نا, سرکار نے بتا دیا. تو اب آپ نے سن لیا کہ یہ دونوں شہادتیں دونوں شہزادوں میں تقسیم ہوئی. کل آپ سن چکے ہیں کہ امام حسن رضی اللہ تعالیٰ عنہ کی شہادت زہر کے اثر سے ہوئی, اور جو زہر کے اثر سے شہید ہو وہ شہادت سری ہے, دیوار کے نیچے دب جائے شہادت سری ہے, ڈوب جائے شہادت سری ہے, آگ میں جل کر مر جائے شہادت سری, یہ ساری. تو امام حسن کے حصے میں شہادت سری کا فائدہ آیا, امام حسین کے حصے میں شہادت جہری کا فائدہ رضی اللہ تعالی عنہما. اسی لیے سرکار نے اعلان فرما دیا. اور ایک روایت نہیں, ہم نے تو صرف چار روایتیں پیش کی, اور بہت ساری روایتیں اس سلسلے میں وارد ہوئی ہیں جن سے یہ ثابت ہوتا ہے کہ اللہ کے نبی علیہ الصلوۃ والسلام نے ان کی شہادت کی خبر اس وقت دی تھی جب وہ بالکل کم سن اور دودھ پیتے بچے تھے. اچھا اب یہ بات تو کنفرم تھی کہ شہادت ہوگی, یہ تو کنفرم تھی نا, اس میں کوئی شک نہیں تھا, اور بتایا بھی اللہ کے حبیب علیہ الصلوۃ والسلام نے. تو جو چیز یقینی ہوتی ہے اس کے اسباب پیدا ہونا شروع ہو جاتے. کیونکہ امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت یقینی تھی, اسباب پیدا ہونا شروع ہو. سن 60 ہجری میں حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا وصال ہوا اور یزید تخت نشین ہوا. وہ اپنی زندگی میں اس کی ولی عہدی کا اعلان کر چکے تھے. یہ پہلی شخصی حکومت تھی اور یزید کا تقرر خلفائے راشدین کے تقرر کے خلاف ہوا تھا. اس وجہ سے بھی بہت سے صحابہ اکثریت وہ اس کے تقرر کو غلط جانتے تھے, پھر دوسرا اس کا کردار بھی ایسا تھا کہ وہ خلیفہ بننے کے لائق نہیں تھا. بہرحال وہ ایک الگ بحث. انہوں نے اپنی زندگی میں اس کو ولی عہد نامزد کر دیا. حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا وصال ہوا, یہ تخت نشین ہوا. یزید کو سب سے زیادہ خطرہ تین شخصیتوں سے تھا, تین. ایک حضرت امام حسین رضی اللہ تعالیٰ, دوسرے عبداللہ ابن عمر, اور تیسرے عبداللہ ابن زبیر. یہ تین شخصیتیں ایسی تھیں جن سے اس کو اپنی حکومت ہلتی ہوئی نظر آتی تھی. وجہ یہ تھی کہ وہ دونوں تو صحابی کے بیٹے تھے, اور امام حسین رضی اللہ تعالیٰ عنہ یہ تو ڈائریکٹ رسول کے نوازے, جگر گوشہ پتون, شہزادہ رسول. وہ جانتا تھا ان تینوں میں سے اگر کوئی ایک بھی میرے خلاف کھڑا ہو گیا
تو لوگ مجھے چھوڑ کر اس کی بیعت کریں. صحیح ہے نا؟ عبداللہ ابن عمر، عبداللہ ابن زبیر صحابہ کے بیٹے تھے اور متقی پرہیزگار، اس کے مقابلے میں تو بہت زیادہ، اور اس کا کردار سب کو پتہ تھا، فاسق اور فاجر تھا اور بہت ساری حرکتیں کرتا تھا. اور اگر امام حسین میرے مقابلے میں آ گئی تو پھر تو میرا ٹھکانہ نہیں. تو اس نے کیا کیا، تخت سلطنت پر بیٹھتے ہی سب سے پہلا کام جو کیا اس نے یہ کیا کہ گورنر مدینہ ولید بن عقبہ کو ایک خط لکھا اور اس میں لکھا کہ ان تینوں کو بلاؤ اور ان سے میری بیعت لو. امام حسین رضی اللہ تعالیٰ عنہ، عبداللہ ابن زبیر، عبداللہ ابن عمر. خط پہنچ گیا، ولید بن عقبہ نے خط پڑھا، اس نے اپنے قاصد کو بھیجا امام حسین رضی اللہ تعالیٰ عنہ کے پاس. دوپہر کا وقت تھا، حضرت امام حسین رضی اللہ تعالیٰ عنہ اور حضرت عبداللہ ابن زبیر یہ دونوں مسجد نبوی میں تھے، بیٹھے آپس میں گفتگو کر رہے تھے. دوپہر کا وقت قاصد آیا، آپ کو گورنر نے بلایا ہے. فرمایا اچھا تم جاؤ، ہم آتے ہیں. وہ چلا گیا تو عبداللہ ابن زبیر نے کہا کہ حسین، اس وقت تو گورنر کسی سے ملتے نہیں، اس وقت ہمیں بلانا یہ کیا مسئلہ ہے؟ امام عالی مقام نے فرمایا میرا گمان یہ کہتا ہے کہ امیر معاویہ کا انتقال ہو گیا، یزید تخت نشین ہو گیا اور اس نے اپنی بیعت لینے کے لیے ہمیں بلایا، میرا گمان یہ کہتا ہے، ورنہ اور کوئی بات تو ہو نہیں سکتی. ٹھیک ہے، عبداللہ ابن زبیر تو چلے گئے. امام عالی مقام پہلے اپنے گھر گئے، اہل بیت سے مشورہ کیا اور مشورہ یہ ہوا کہ جانا چاہیے. گورنر نے جب بلایا تو جا کے پوچھیں کہ کیا رہا، لیکن اکیلے نہ جائیں، آپ کچھ لوگوں کو اپنے ساتھ لے کر جائیں. سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ چند نوجوانوں کو ساتھ لے کر ولید بن عقبہ گورنر مدینہ اس کے گھر یعنی گورنر ہاؤس تشریف لے گئے، نوجوانوں کو باہر کھڑا کیا، فرمایا اگر میری آواز دوران گفتگو بلند ہو جائے تو تم سب اندر داخل ہو جاؤ، اس نے پھر کوئی پرواہ نہیں کرنا، اور اگر خاموشی رہی تو باہر ہی میرا انتظار کر. انہوں نے کہا ٹھیک ہے. حضرت امام حسین رضی اللہ تعالیٰ داخل ہو گئے، دیکھا کہ ولید بن عقبہ اور اس کے ساتھ اس کا نائب مروان جو اہل بیت کا دشمن تھا وہ بھی بیٹھا ہے. گورنر نے پہلے حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے انتقال کی خبر سنائی، آپ نے فرمایا انا للہ و انا الیہ راجعون، تعزیت کی. فوراً اس نے کہا کہ امیر المومنین یزید ان کی جگہ تخت خلافت پر، تخت سلطنت پر ہیں، لہذا آپ ان کی بیعت کریں. آپ نے فرمایا یہ کیا بات ہو، ایسے کیسے ہم بیعت کریں، آپ باہر نکل کر عام اعلان کریں لوگوں میں، پھر دیکھا جائے گا. کہا نہیں، آپ پہلے بیعت کر لیں. فرمایا یہ کوئی طریقہ نہیں ہے بیعت کرنے کا، کیا آپ نے علیحدہ بلایا خاموشی سے بیعت کر لیں؟ میں ایسے بیعت نہیں کرتا، مجھے کچھ مہلت دی جائے میں بھی سوچوں گا، اور آپ اعلانیہ طور پر بیعت لیں پھر دیکھیں مسلمان کیا کرتے ہیں، ہم بھی سوچیں گے، ہم اس طرح بیعت نہیں کریں گے. مروان نے کہا ان کو چھوڑنا نہیں، اگر کریں تو ٹھیک ہے ورنہ قتل کر دو. امام عالی مقام نے فرمایا تو مجھے کیا قتل کرے گا، تو مجھے کیا قتل کرے گا، میرا رب میرا محافظ ہے، زندگی اور موت اس کے ہاتھ میں ہے. اس طرح کچھ تل کلامی ہوئی اور امام عالی مقام واپس آ گئے. مروان نے کہا تو نے انہیں چھوڑ دیا، بہت غلطی کی، اب ان پر کبھی قابو نہیں پا سکے گا، بڑی مشکل ہوگی. امام عالی مقام اپنے گھر تشریف لائے اور اہل بیت سے مشورہ کیا کہ اب کیا کریں، حالات بہت بگڑ گئے ہیں اور ادھر سے مکمل دباؤ ہے کہ یزید کی بیعت کی جائے، یزید فاسق اور فاجر ہے، اس کا تقرر خلفائے راشدین کے تقرر کے خلاف ہوا ہے، یہ پہلی شخصی حکومت ہے اور بہت ساری چیزیں، اس لیے ہم بیعت نہیں کر سکتے. اہل بیت نے کہا پھر کیا کریں، امام نے فرمایا یہی ہو سکتا ہے کہ ہم یہاں سے کہیں اور ہجرت کر جائیں۔ آپ کے بھائی محمد بن حنفیہ رضی اللہ تعالیٰ عنہ جو حضرت علی کرم اللہ تعالی وجہ الکریم کی دوسری زوجہ سے تھے، محمد بن حنفیہ، انہوں نے مشورہ دیا، انہوں نے کہا بھائی آپ ایسا کریں، آپ کسی ایک مقام کی طرف ہجرت نہ کریں، ایک جگہ جائیں وہاں سے پھر دوسری جگہ، وہاں سے تیسری جگہ، اس طرح اپنا رخ بدلتے رہیں، اپنی ہجرت گاہ بدلتے رہیں، اور جہاں بھی پہنچیں یہاں کے حالات معلوم کرتے رہیں، اگر حالات سازگار ہوں تو واپس مدینہ منورہ آ جائیں، اور اگر نہ ہو تو آپ اسی طرح آپ تشریف لے جائیں، اور جہاں آپ کے محب، آپ کے ماننے والے، عقیدت مند، اہل بیت سے محبت کرنے والے ہوں آپ وہیں قیام کر لیں مستقل، لیکن کوفے نہ جائیں۔ آپ نے فرمایا ٹھیک ہے، اہل بیت سے مشورہ ہوا، لیکن مشورہ تو یہی تھا کہ مدینہ منورہ سے تو جانا لازمی تھا، پھر کسی بھی مقام کی طرف جائیں گے۔ کہا کہ پھر ایسا کرتے ہیں کہ مکہ معظمہ چلتے ہیں، وہاں پر صحابہ بھی کثیر تعداد میں موجود ہیں، اہل بیت سے محبت کرنے والے، ان کو ماننے والے، عقیدت مند عوام اور جلیل قدر صحابہ دیگر سارے موجود ہیں۔ تو پھر فیصلہ یہ ہوا کہ مدینہ منورہ سے مکہ معظمہ تشریف لے جائے امام حسین رضی اللہ تعالیٰ۔ جب یہ فیصلہ ہو گیا تو آپ نے اپنے اہل بیت کو تیاری کا حکم دیا کہ سامان وغیرہ باندھ لو، سفر کی تیاری کر لو، اور ہمیں یہاں سے رات میں کوچ کرنا ہے۔ شام کے وقت اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے روضہ انور پر حاضر ہوئے، اور جو کچھ رو رو کر کہنا تھا سرکار کی بارگاہ میں پیش کر دیا۔ امام عالی مقام نے جو کچھ کہا شاعر نے اسے اپنے انداز میں بیان کیا۔ شاعر کہتا ہے مزار مصطفیٰ پر شام ہوتے ہی امام آئے، اجازت کی غرض سے آخری کرنے سلام آئے، کہاں رو کر سلام تاجدار عالم امکان، سلام سید عالم سلام سرور ذیشان، ذرا دیکھو تو چہرے کو اٹھا کر گوشہ داماں، حسین ابن علی پر تنگ ہے تیبا کی اب گلیاں، ذرا حجرے سے نکلو اے مکینِ گنبد خضرا، ذرا دیکھو تو اہلِ بیت پر ہیں سختیاں کیا کیا، یزیدی دور ہے اسلام ہے سرکار خطرے میں، نواسا آپ کا اس وقت ہے دشمن کے نرغے میں، ہماری بے کسی اور بے بسی کی لاج رکھ لینا، ہمیں نظروں میں اپنی صاحب معراج رکھ لینا، ہمیں نظروں میں اپنی صاحب معراج رکھ لینا، بس اب اے قبلہ دی مجھ کو جانے کی اجازت ہو، لب اطہر سے فرما دو حسین اب جاؤ رخصت ہو، لب اطہر سے فرما دو حسین اب جاؤ رخصت ہو۔ ذرا سا غور کریں، تصور کریں، مدینہ منورہ چھوڑتے وقت امام حسین رضی اللہ تعالیٰ عنہ کی کیا کیفیت ہو؟ وہ مدینہ جو انہیں سب سے زیادہ پیارا تھا، جہاں ان کی ولادت ہوئی، جہاں ان کا بچپن گزرا، جہاں ان کا لڑکپن گزرا، جہاں ان کی جوانی گزری، وہی مدینہ ان پر تنگ کر دیا گیا، اس کی گلیاں تنگ کر دی گئیں، ان کو وہاں سے جانے پر مجبور کر دیا گیا۔ حالات ایسے پیدا ہو گئے کہ وہاں سے نکلنا یہ ضروری ہو گیا۔ اہل بیت نے اور صحابہ نے جو وہاں موجود تھے، انہوں نے کہا ٹھیک ہے، آپ نے جو فیصلہ کیا ہے کہ مکہ معظمہ جا رہے ہیں، یہ بالکل درست فیصلہ ہے، وہاں پر اہل بیت سے محبت کرنے والے مسلمان موجود ہیں، جلیل القدر صحابہ موجود ہیں، آپ جب تک چاہیں آرام کے ساتھ، سکون کے ساتھ مکہ معظمہ میں رہیں۔ روانہ ہو گئے۔ جب آپ روانہ ہوئے تو راستے میں عبداللہ بن متی، ایک آپ کے محب تھے، ان سے ملاقات ہوئی۔ انہوں نے کہا امام کہاں جا رہے ہیں؟ کہا بھائی مکہ معظمہ جا رہے ہیں۔ کہا ضرور جائیے، لیکن کوفے کا قصد ارادہ نہ کیجیے گا۔ فرمایا کیوں؟ کہا وہ لوگ بے وفا ہیں، کبھی وہاں نہیں جائیے گا، وہ لوگ بے وفا ہیں، آپ کے ساتھ بے وفائی کریں گے۔ ہاں آپ اگر مکہ معظمہ جا رہے ہیں، مکہ جائے امن ہے، حرم جائے امن ہے، آپ وہاں پر رہیں، لیکن وہاں سے آگے کہیں اور نہ جائیں۔ آپ نے فرمایا ابھی تو ہمارا ارادہ مکہ معظمہ کا ہے، پھر وہاں جا کر ہم دیکھیں گے، جو اللہ کی رضا ہوگی اسی پر پھر عمل کریں گے۔ آپ یہاں سے روانہ ہوئے، ادھر اہل مکہ کو خبر ہو گئی کہ امام عالی مقام آ رہے ہیں، خوشی سے پھولے نہ سمائے، سچے محب تھے، اہل بیت سے محبت کرنے والے، نبی پاک علیہ الصلوۃ والسلام سے سچی محبت کرنے والے۔ جب ان کو یہ پتہ چلا کہ سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ اپنے اہل و عیال کے ساتھ ایک قافلے کی صورت میں تشریف لا رہے ہیں، سب نے استقبال کی تیاریاں کی، اور جب امام وہاں پہنچے تو وہ سب کے سب شہر سے باہر آ گئے۔ باہر آ کر انہوں نے سیدنا امام عالی مقام کا استقبال کیا، اور انہوں نے کہا مرحبا سید عالم کے پسر آئے ہیں، سیدہ فاطمہ کے لخت جگر آئے ہیں، نخل بستان نبوت کے ثمر آئے ہیں، جن سے روشن ہے جہاں وہ قمر آئے ہیں، واہ قسمت کے چراغ حرمین آئے ہیں، اے مسلمانوں مبارک حسین آئے ہیں۔
یا علی، اے مسلمانوں مبارک حسین آئے ہیں۔ ان کی خوشی تھی اتنی تھی، فرزند رسول آ گئے، ذکر گوشہ بتول آ گئے، امام حسین آ گئے رضی اللہ تعالی عنہ، سب نے استقبال کیا، والہانہ استقبال کیا، بڑے ادب اور احترام کے ساتھ آپ کو وہاں لے گئے۔ آپ قیام فرما ہوئے، اور وہیں یہ سوچا کہ اب یہیں پر ہی مستقل سکونت اختیار کر، لیکن تقدیر نے کچھ اور ہی فیصلہ کر رکھا تھا۔ ادھر کوفے والوں کو پتہ چلا کہ امام مدینہ منورہ سے مکہ معظمہ پہنچ گئے، تو انہوں نے کیا کیا، سب سے پہلے خطوط لکھے۔ ایک خط آیا، امام ہم آپ کے منتظر ہیں، ہم یزید کی حکومت کے خلاف ہیں، ہم آپ کے ہاتھ پر بیعت کرنا چاہتے ہیں، آپ تشریف لے آئیے۔
दूसरा खत आया, हमारी जान हमारा माल सब आप पर कुर्बान है, जहां पसीना गिरेगा हम खून बहा देंगे, और अगर आप नहीं आए तो कल कयामत में हम कहेंगे हमने नवासे रसूल को बुलाया था वो नहीं आए, इसलिए हमने फासिक और फाजिर के हाथ पे बैत कर ली। मुख्तलिफ मजामीन के साथ खतूत आते रहे, फिर उन्होंने इसी पर बस नहीं किया, वफूद भी आए। वक्त की सूरत में आकर मुलाकात करते थे और आकर कहते थे कि आप कूफे तशरीफ ले आए, हम आपकी बैत करेंगे, इस यजीद की हुकूमत को हम नहीं मानते, हम में से किसी ने यजीद की बैत नहीं की, किसी ने इसकी हुकूमत को नहीं माना। जब इतने खतूत आए, इतने वफूद आए, तो फिर इमाम अली मकाम ये सोचने पर मजबूर हुए कि अब मुझे जाना चाहिए। अब जाहिर है आप खुद सोचे कि एक आदमी एक जगह हो और मुसलसल खत आ रहे हों, फिर वफूद आ रहे हों, और उसमें यही दरख्वास्त की जा रही हो कि आप यहाँ पर तशरीफ जाएं, हम बैत करने के लिए तैयार हैं। आपने फिर मशवरा किया अहले बैत से और उसके अलावा जलील कदर सहाबा जो वहाँ मौजूद थे उनसे मशवरा किया, भाई ये खतूत आए हैं, ये वफूद आए हैं, और इनमें यही कहा गया है कि मैं कूफे चला जाऊं, ये सब मेरी बैत के लिए तैयार। लेकिन अकाबिर सहाबा इस बात पर मुत्तफिक थे कि इमाम कूफे ना जाएं। उनमें हजरत जाबिर, हजरत इब्ने अब्बास, हजरत इब्ने उमर, हजरत अबू सईद और हजरत अबू वाकिद लैसी रदी अल्लाह ताला अन्हु, ये सारे जलील कदर सहाबा शामिल थे। इन सब ने ये बातों को सुना, वफूद खतूत ये सारी बातें सुनी, फिर फरमाया लेकिन हमारी राय ये कि आप न जाए। फरमाया क्यों? कहा हुसैन आप जानते हैं कि ये लोग बेवफा हैं, इन्होंने आपके वालिद के साथ बेवफाई की, इन्होंने आपके भाई इमाम हसन के साथ बेवफाई की, तो आपके साथ कैसे वफा करेंगे? फिर क्या किया जाए? फिर तजवीज ये हुई कि ऐसा करें कि आप ना जाएं, अपनी जगह किसी को अपना नाइब बनाकर भेजें, पहले वो आदमी वहाँ जाए, वहाँ के हालात का जायज़ा ले, और वो देखे कि वाकई जो कुछ इनके खतूत कह रहे हैं, जो कुछ इनके वफूद कह रहे हैं, वाकई दुरुस्त है, हालात सही हैं, फिर आप तशरीफ ले दें। लेकिन हमारा इन पर यकीन नहीं है, तो इमाम अली मकाम इस बात पर राजी हो गए कि चलो मैं अभी नहीं जाता, मैं पहले किसी को भेजता हूँ। चुनाते इस सिलसिले में हजरत मुस्लिम बिन अकील रज़ियल्लाहु ताला अन्हु का नाम आया और सब मुत्तफिक हुए कि पहले हजरत मुस्लिम बिन अकील रज़ियल्लाहु ताला अन्हु को भेजा जाए, ये वहाँ जाकर इमाम हुसैन की बैत उनसे ले, और उसके बाद जब ये देखें कि हालात दुरुस्त हैं, साजगार हैं, फिर इमाम तशरीफ ले जाए। ठीक है, हजरत मुस्लिम बिन अकील रदी अल्लाह ताला अन्हु अपने दो कमसिन बच्चों मोहम्मद और इब्राहिम, इन दोनों को लेकर रवाना हो गए। कूफे पहुंचे, कूफे वालों ने बड़ी इज्जत की, बड़ा एहतराम किया, इमाम हुसैन के नाइब आए हैं, उनके खलीफा आए हैं, उनके भाई आए हैं, आले रसूल आए हैं, जिगर गोशे बतूल आए हैं, मुख्तार बिन अबू उबैदा सकफी और दूसरे कौल के मुताबिक इब्ने औस सजा, इनके यहाँ हजरत मुस्लिम बिन अकील रदी अल्लाह तआला ने कयाम फरमाया। अब जो कुछ उनकी अकीदत थी, जो जिसका उन्होंने इजहार किया, वो क्या था? किया इजहार अरबाब अकीदत ने मुसर्रत का, हुआ सामान घर घर खैर से मुस्लिम की दावत का, बकसरत नज़्द मुस्लिम लोग आए शाद मा होकर, इमाम पाक का ये खत सुनाते तर्जुमा होकर, तरक्की रात दिन होने लगी अहले अकीदत की, हजारों कूफियों ने
حضرت مسلم سے بیعت کی، ہزاروں کوفیوں نے حضرت مسلم سے بیعت کی، موافق جب فضائے کوفہ مسلم کو نظر آئی، جماعت لڑنے مرنے کے لیے بھی مستعد پائی۔
جب انہوں نے دیکھ لیا نا کہ سب 18,000 نے بیعت کر لی اور سارے لڑنے مرنے کے لیے تیار ہیں، تو پھر کیا کیا؟
لکھے حالات سب مسلم نے فرزند پیغمبر کو، بلایا جانب کوفہ حسین و آل حیدر کو، بلایا جانب کوفہ حسین و آل حیدر کو۔
انہوں نے دیکھا کہ یہاں تو حالات بہت بہتر ہیں، 18,000 نے بیعت کر لی۔ آپ غور کریں، 18,000 کوفیوں نے، کس کے ہاتھ پر؟ حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ۔ انہوں نے خط سنایا، امام علی مقام نے خط لکھا تھا کہ میں ان کو اپنا نائب اپنا ترجمان بنا کر بھیج رہا ہوں، لہذا آپ میری بیعت ان کے ہاتھ پر کریں۔ انہوں نے خط سنایا، ایک آیا، دوسرا آیا، تیسرا آیا، ہوتے ہوتے ان کی تعداد 18,000 ہو گئی۔ غور کریں، 18,000 کوفی بیعت کر چکے حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کے ہاتھ پر۔ جب یہ حالات دیکھے، انہوں نے فوراً خط لکھ دیا، کس کو؟ امام علی مقام۔ امام یہاں پر تو فضا سازگار ہے، یہ سب آپ کے محب ہیں، آپ کے ماننے والے ہیں، سب تیار ہیں، 18,000 نے میرے ہاتھ پر بیعت کر لی، جب آپ آئیں گے تو تب کیا عالم ہوگا۔ وہ آتے تھے نا، اپنی عقیدت اپنی محبت کا یقین دلاتے تھے۔ انہوں نے خط لکھ دیا، ادھر سے خط روانہ ہوا، ادھر سے یزید نے جب یہ سنا، یہ سارے حالات اس کو پتہ چلے نا کہ امام حسین کی طرف سے مسلم بن عقیل کوفے پہنچ گئے، 18,000 نے بیعت کر دی، اب اس کو لگا کہ میرا یہ تخت جو ہے، تخت حکومت، یہ لرز رہا۔ یہاں 18,000 نے بیعت کر لی، پھر حسین آنے والے ہیں، اس کا مطلب ہے میری حکومت گئی۔ تو اس نے کیا کیا؟ سب سے پہلا کام یہ کیا کہ گورنر کوفہ جن کا نام تھا نعمان بن بشیر، ان کو معزول کیا، اور ابن زیاد، عبید اللہ ابن زیاد، نہایت مکار، چالاک، ظالم اور دشمن اہل بیت، اس کو وہاں بھیج دیا، تم جاؤ اور حالات کو درست کرو، یہ جو ہمارے خلاف بغاوت ہو رہی ہے۔ حسین کا ایلچی وہاں پہنچ گیا، 18,000 نے بیعت کر لی اور حسین بھی جانے والے ہیں، یہ ساری بغاوت حکومت وقت کے خلاف ہو رہی ہے، جا کر اس بغاوت کو کچلو، جو بھی ہو سکے تم کرو۔ وہ بڑا ظالم آدمی تھا اور بڑا چالاک اور مکار بھی تھا، اس کو سارے حالات معلوم ہوئے اور اس کو یہ پتہ چلا کہ امام علی مقام آنے والے ہیں اور یہ لوگ ان کے منتظر ہیں۔ تو اس نے ایک چال چلی، سیاہ امامہ اپنے سر پہ باندھا، حجازی لباس اس نے زیب تن کیا، اور جو راستہ حجاز کی طرف سے کوفے آتا تھا اسی راستے سے کوفے میں داخل ہوئے، لیکن داخل ہوا رات کی تاریکی میں تاکہ کوئی پہچان نہ سکے۔ اب سب تو انتظار کر رہے ہیں نا کہ امام علی مقام آ رہے ہیں، اب یہ داخل ہوا، لوگ سمجھے کہ امام آ گئے، گھروں سے نکل آئے، ایک کو پتہ چلا دوسرے کو، سب آ گئے، یا ابن رسول اللہ السلام، یا ابن رسول اللہ، سب آ کر استقبال کر رہے ہیں، کوئی نعرے لگا رہا ہے، کوئی کچھ کر رہا ہے، یہ بالکل خاموش، بولتا نہیں، اس لیے کہ اگر بولے گا آواز لوگ پہچان جائیں گے، لیکن لباس وہی اور رات کی تاریخی اندھیرا۔ ہوتے 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 چلتے چلتے کہاں پہنچا؟ گورنر ہاؤس۔ نعمان بن بشیر نے دیکھا کہ امام آ گئے، یہ لوگ استقبال کر رہے ہیں، وہ اوپر چڑھے، انہوں نے کہا امام حالات صحیح نہیں ہیں، آپ واپس چلے جائیں گے۔ اس نے کہا بدبخت دروازہ کھول۔ جیسے ہی یہ بولا سب سمجھ گئے یہ تو ابن زیاد ہے، سب کے سب چھٹ گئے، چلے گئے۔ نعمان بن بشیر نے دروازہ کھولا، اس نے ان کی معذولی اور اپنی تقرری اس کا پروانہ ان کو دے دیا، تمہیں معذول کر دیا کہ اب میں ہوں گورنر۔ اور صبح اٹھتے ہی ابن زیاد نے پہلا حکم یہ دیا کہ جتنے بھی کوفے کے بڑے بڑے عمراء، رؤسا، دولت مند، سیٹھ جتنے بھی ہیں سب کو بلاؤ۔ ان سب کو بلا کر ان سے کہا، اگر کسی نے مسلم بن عقیل رضی اللہ تعالیٰ ان کا ساتھ دیا، ان کے ہاتھ پر بیعت کی، تو دیکھنا تمہارے ساتھ کیا ہو، تم بڑی وفاداریاں ان کے ساتھ جتا رہے ہو۔ امیر المومنین یزید کی فوجیں روانہ ہو چکی ہیں، اور جانتے ہو جب وہ کوفے پہنچیں گی تو کیا ہوگا، تمہاری عورتوں کو لونڈی بنا لیا جائے گا، تمہارا مال و اسباب لوٹ لیا جائے گا، تمہارے بچوں کو نیزوں پر اچھال دیا جائے گا۔ اس نے ڈرایا، دھمکایا، ان کو بتایا، سب کے سب عقیدہ سب کافور ہو گئی، وہ محبت ختم ہو گئی، وہ عقیدت ختم ہو گئی، سب بیٹھ گئے اپنے گھروں میں۔ ذرا سی دھمکی، ارے اگر محب ہوتے، سچے عاشق ہوتے تو اپنی جان قربان کر دیتے، ذرا سی دھمکی ملی سب الگ ہو گئے۔ اب کیا ہوا، حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ جب انہوں نے یہ کیفیت دیکھی کہ کہاں تو اتنا مجمع تھا اور کہاں یہ سب کے سب دور ہوتے چلے جا رہے، آپ کو پورے حالات پتہ چل گئے، یہ مسئلہ ہو رہا ہے یہاں۔ آپ اس جگہ سے ہانی بن عروہ جو ایک عقیدت مند اور محب اہل بیت تھے ان کے گھر آپ منتقل ہو گئے، باقی سب نے منہ موڑ لیا۔ جب آپ وہاں منتقل ہوئے تو اب ابن زیاد کو فکر ہوئی کہ مسلم کو تلاش کیا جائے، کہاں پر، اس نے اعلان کیا کہ جو مسلم کی خبر دے گا اس کو ایک کھوڑا، ایک جوڑا، اتنے ہزار درہم دینار جو بھی ہم دیں گے اور مال و دولت دیں گے، کوئی خبر نہیں ملی۔ پھر اس نے ایک چال چلی، اس کا غلام تھا جس کا نام تھا ماقل، اس نے اس کو 3000 درہم دیے، کہا یہ لے کر جاؤ اور کسی مسجد میں بیٹھ جاؤ، کیونکہ جو ایسے لوگ ہوتے ہیں نا ان کے ملنے والے مسجد میں زیادہ ملیں گے، وہاں دیکھنا کوئی تمہیں عبادت کرتا ہوا، کوئی نیک، کوئی متقی، کوئی ایسا مل جائے تو اس سے کہنا کہ میں فلاں جگہ سے آیا ہوں، مسافر ہوں، میں شہزادہ رسول سے ملاقات کرنا چاہتا ہوں، تو مجھے کسی طرح پتہ چلے کہ مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کہاں ہیں۔ اس نے کہا ٹھیک ہے۔ ماقل بھی بڑا چالاک اور عیار تھا، وہ 3000 درہم اس نے رکھے اور مسجد میں جا کر بیٹھ، جتنے نمازی آتے تھے ان کو دیکھتا تھا، اس نے دیکھا کہ ایک بزرگ ہیں جو کافی دیر مسجد میں بیٹھتے ہیں، تسبیح وغیرہ پڑھتے ہیں، ذکر اذکار جو بھی کرتے ہیں، اور پھر آخر میں جاتے ہیں، روزانہ ان کا یہی معمول ہے، اور وہ تھے مسلم بن اوسجا۔ ان کے پاس گیا، اس نے وہی جھوٹی کہانی سنائی کہ میں فلاں ملک سے آیا ہوں، مجھے پتہ چلا ہے کہ شہزادہ رسول ذکر گوشہ بتول مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ یہاں پر آئے ہیں، میرے پاس کچھ نذرانہ ہے، یہ میں پیش کرنا چاہتا ہوں، میں ان کو دیکھنا چاہتا ہوں، ان کی زیارت کرنا چاہتا ہوں، ملاقات کرنا چاہتا ہوں۔ انہوں نے دیکھا اور اس کی باتوں میں آ گئے، انہوں نے کہا دیکھو کسی کو بتانا نہیں، میں تمہیں لے کر چلتا ہوں، خاموشی کے ساتھ چلو، وہ ایک مکان میں ہیں لیکن ہم نے کسی کو بتایا نہیں ہے، اس لیے کہ ابن زیاد نے اعلان کر دیا۔ اس نے کہا ٹھیک ہے۔ ہانی بن عروہ جن کے مکان میں حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ قیام فرماتے، مسلم بن اوسجا اس غلام ماقل کو لے کر وہاں پہنچے، حضرت مسلم سے ملاقات کرائی، اس نے جا کر 3000 روپے نذرانہ پیش کیا، 3000 دینار، اور آپ نے فوراً وہ دینار دیے اپنے ایک محب کو، کہا اس سے ہتھیار خرید لو، ہو سکتا ہے کہ ضرورت پڑ جائے کیونکہ حالات بگڑ رہے ہیں۔ یہ جا کر بیٹھا رہا۔ اب اس کا معمول یہ تھا کہ روزانہ صبح سب سے پہلے جاتا تھا اور شام کو سب سے آخر میں آتا تھا، سارے دن کی جو کاروائی ہوتی تھی وہ گورنر راؤ جا کر ابن زیاد کو بتاتا، اور ابن زیاد کو یہ بھی پتہ چل گیا کہ حضرت مسلم ہانی بن عروہ کے یہاں ہیں، اور ہانی بن عروہ یہ ابن زیاد کے دوست بھی تھے، تو یہ کرتے تھے کہ کچھ دن کے بعد جا کر اس کی خیر خیریت پوچھ کر آ جاتے تھے تاکہ پتہ نہ چلے۔ اس کو بڑا غصہ آیا، اچھا ہانی نے رکھا ہے مسلم کو، ٹھیک ہے۔ ایک دن اس نے ہانی بن عروہ کو بلایا اور کہا
بڑے افسوس کی بات ہے کہ حکومت وقت کے خلاف تمہارے گھر میں ہتھیار خریدے جا رہے ہیں، باغیوں کو پناہ دی جا رہی ہے، امیر المومنین یزید کے خلاف باتیں ہو رہی ہیں۔ انہوں نے فرمایا نہیں، ایسا تو نہیں ہے، یہ کیسے ہو سکتا ہے؟ جیسے ہی انہوں نے کہا، اس نے اشارہ کیا، وہ ماقل بدبہ غلام آ کے سامنے کھڑا ہو۔ اب جب وہ سامنے کھڑا ہوا تو ہانی بن عروہ، ظاہر ہے کوئی انکار کی گنجائش نہیں تھی، حیران ہوئے کہ یہ بدبخت، یہ منافق، یہ مکار، یہ تو روزانہ آتا ہے صبح اور شام کو جاتا ہے، انکار کی جب گنجائش نہیں رہی بس پھر انہوں نے کھل کے کہا، ہاں میں نے پناہ دی۔ اس نے کہا کیوں پناہ دیے؟ وہ تو ایک باغی ہیں، ان کی شان میں گستاخی کی۔ ہانی نے کہا، میں کیا نواسۂ رسول کو، آل رسول کو اس مصیبت میں تنہا چھوڑ دیتا؟ قیامت کے دن رسول اللہ صلی اللہ علیہ وسلم کو کیا منہ دکھاتا جب سرکار پوچھتے تم نے میرے شہزادے کو تنہا کیوں چھوڑ دیا؟ لہذا بس میں نے جو کیا کیا ہے، میں نے اہل بیت کی سرکار کی محبت میں کیا ہے۔ جب یہ سنا، ابن زیاد کو غصہ آیا، اس نے ایک ڈنڈا ان کی ناک پہ مارا جس سے ناک کی ہڈی ٹوٹ گئی اور خون بہنے لگا۔ ہانی بن عروہ کے جو قبیلے والے تھے ان کو پتہ چلا، وہ سب دارالعمارت کے پیچھے گورنر ہاؤس کے چاروں طرف آ گئے، انہوں نے نعرے لگانا شروع کیے۔ حضرت مسلم بن عقیل کو پتہ چلا، آپ نے لوگوں کو اکٹھا کیا اور دارالعمارت کا محاصرہ کر لیا۔ اور ایک روایت میں کہ 40,000 افراد اس وقت جمع ہو گئے۔ اس نے جب یہ دیکھا تو یہ گھبرا گیا، اچھا ابھی بھی لوگ ان کے پاس ہیں۔ اس نے پھر چھت پہ ایک آدمی کو بھیجا اور وہاں سے وہی دھمکی دی، پہلے تو یہ بتایا کہ دیکھو ہانی صحیح ہیں، ہانی بن عروہ بالکل ٹھیک ہے، ان کو کچھ نہیں ہوا۔ ان کے قبیلے والے چلے گئے، کہا ان کی ہم حفاظت کر رہے ہیں، کچھ دیر کے بعد تمہارے پاس پہنچ جائیں گے۔ قبیلے والے چلے گئے۔ پھر اس کے بعد اسی طرح دھمکیاں دی گئی کہ امیر المومنین یزید کی فوجیں روانہ ہو چکی ہیں، ہم قریب یہاں پہنچیں گی، اگر تم نے ان کا ساتھ نہیں چھوڑا تو پھر دیکھو تمہارے ساتھ کیا ہو۔ ایک ادھر چلا گیا، دو ادھر چلے گئے، تین ادھر چلے گئے، جاتے 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 حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ بالکل تنہا رہے، وہ سب چلے گئے۔ آپ بڑے پریشان ہوئے، حیران ہوئے، یہ ان کی محبت؟ پھر آپ جب وہاں سے چلے تو جس محب کے دروازے پر جاتے تھے دروازہ بند، جس کے پاس جائیں دروازہ بند، بھائی میں مسلم ہوں دروازہ کھولو، کوئی آواز نہیں۔ افسوس، دوسرے کے پاس، تیسرے کے پاس، سب کے سب جو تھے بے وفا ہو گئے۔ وہ ان کی وفاداریاں، وہ پسینے کی جگہ خون بہانا اور دیگر چیزیں، یہ سب کے سب ختم ہو گئی۔ تنے تنہا جب آپ کوفے کی گلیوں سے گزر رہے تھے، پیاس لگی، دیکھا کہ ایک بوڑھی عورت وہاں بیٹھی ہے، فرمایا مائی پانی چاہیے، اس نے پانی لا کر دے دیا۔ آپ نے پانی پیا اور وہیں کھڑے رہے۔ اس نے کہا کہ تم پانی پی لیا تو تم جاؤ، یہاں کیوں کھڑے ہو، اپنے گھر کیوں نہیں جاتے؟ کہا میرا کوئی گھر نہیں۔ تمہارا کوئی گھر نہیں، تم مسافر ہو؟ ہاں میں مسافر۔ کون ہو تم؟ کہا مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ، جن کو ان بدبختوں نے عقیدت، محبت اور اپنی وفاداری، ان تمام چیزوں کو یقین دلایا تھا، آج مجھے سب نے تنہا چھوڑ دیا۔ وہ اہل بیت سے محبت کرنے والی تھی، اس نے آپ کو اپنے گھر بلا لیا، اس کا بیٹا آیا، انہوں نے بھی آپ کی خدمت کی۔ ادھر ابن زیاد کو پتہ چل گیا کہ حضرت مسلم بن عقیل اس جگہ قیام فرما، اس نے 8-10 سپاہیوں کو بھیجا، وہ تلوار لے کر آئے اور پورے اسلحے سے لیس ہو کر آ کر دروازے پہ دستک دی اور دھمکیاں دی۔ حضرت مسلم بن عقیل نے فرمایا تم ٹھہرو، میں جاتا ہوں، یہ مجھے مارنا چاہتے ہیں نا، میرے خون کے پیاسے، یہ مجھے گرفتار کرنا چاہتے ہیں، میں اپنی وجہ سے تمہیں نہیں مشکل میں ڈالوں گا، آپ تلوار لے کر باہر نکلے۔ انہوں نے بھی تلوار نکالی، علی کے شیر نے 3-4 کو زخمی کر دیا اور وہ وہیں زخموں سے تڑپنے لگے۔ پھر اور سپاہی آ گئے، انہوں نے آ کر جنگ کی۔ کافی دیر تک آپ لڑتے رہے لیکن آپ تنہا تھے، وہ کثیر تھے۔ بالآخر تلوار جب آپ کے ہاتھ سے چھوٹی، انہوں نے تلوار اٹھا لی اور اس کے بعد آپ کو گرفتار کر لیا۔ گرفتار کر کے آپ کو گورنر ہاؤس لے گئے۔ آپ کے چہرے پر زخم آیا تھا اور آگے کے دانت ہل گئے، جسم مبارک بھی زخمی تھا، پیاس کی شدت تھی۔ گورنر ہاؤس کے باہر ایک مٹکا رکھا تھا جس میں پانی تھا، ایک خادم تھا، اس سے کہا مجھے پانی دے دو۔
اس نے ایک پیالہ بھر کے دیا، مسلم بن عقیل منہ تک لائے، خون اس میں گر گیا، فرمایا یہ تو خراب ہو گیا، اس کو پھینک دیا۔ اس نے دوسرا پیالہ بھر کے دیا، جب منہ کے قریب لائے تو جو آگے کے دانت ہل رہے تھے وہ اس میں گر گئے۔ آپ نے فرمایا اسے پھینک دو، اب ہمارے لیے اس دنیا کا پانی نہیں ہے، اب تو نانا جان کے ہاتھ سے جام کوثر پینے کا وقت، اب تو وہیں پئیں گے۔ اس کے بعد آپ کو ابن زیاد کے پاس پیش کیا گیا، اس بدبخت نے آپ کی بے عزتی کی گالیاں دیں، اور جو کچھ کہنا تھا سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کو، اہل بیت کو اور آپ کو، اس نے بہت غلط زبان استعمال کی اور کہا کہ دیکھو حکومت وقت کے ساتھ تم نے بغاوت کی، لہذا اب تمہارا حشر یہی ہے۔ کہا اس کو لے جاؤ دارالعمارت کی چھت پر، وہاں اس کا سر تن سے جدا کر دو اور اس کے جسم کو زور سے پھینکو تاکہ اس کے جسم کی ہڈیاں چور چور ہو جائے۔ امام مسلم نے فرمایا سنو، میری تین وصیتیں ہیں، اگر تم اسے مان لو تو تمہاری مہربانی۔ اس نے کہا کیا ہے؟ کہا ایک تو یہ ہے کہ میرے اوپر کچھ قرض ہے، تو میرا گھوڑا اور میری تلوار اس کو بیچ کر جو پیسے آئیں میرا قرض ادا کر دیں۔ دوسری بات یہ کہ میرا سر قلم کیا جائے گا تو میرا جسم جو ہے کسی بھی مناسب جگہ تم دفن کر دیں۔ اور تیسری وصیت یہ ہے کہ اگر ہو سکے تو خدا کے لیے حسین بن علی کو خبر کر دینا کہ کوفے نہ آئے، یہ لوگ بے وفا ہو چکے۔ ابن زیاد نے یہ سنا، اس نے کہا واہ واہ کیا وصیتیں ہیں، ہم کون ہیں تمہارا قرض اتارنے والے؟ تیری تلوار اور تیرا گھوڑا تو ہم اپنے قبضے میں لیں گے، کوئی ضرورت نہیں اس کا قرض اتارنے کی، اور جسم کو دفن کرنا، اس کو تو کوفے کی گلیوں میں گھسیٹا جائے گا تاکہ لوگ دیکھیں کہ جو حکومت وقت سے بغاوت کرتا ہے اس کا یہ اثر ہوتا ہے۔ اور تیسری بات، حسین کو ہم روکیں کہ نہ آئے، ہم کون روکنے والے، ہم تو ان کو بلانا چاہتے ہیں اور یہاں پر بلا کر بغاوت کا مزہ چکھانا چاہتے ہیں، کوئی بات نہیں مانی جائے گی، لے جاؤ اس کو دارالعمارت کی چھت پر اور جا کر سر قلم کر دو اور اس کا جسم پھینک دو، بلکہ کوفے کی گلیوں میں گھسیٹنا شروع کر دو۔ حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ، آپ کو دارالعمارت کی چھت پر لے جایا گیا، آپ نے دیکھا وہی بدبخت سارے آپ کے سامنے کھڑے تھے، تماشا دیکھ رہے تھے، جنہوں نے بیعتیں کی تھیں، جنہوں نے محبت، عقیدت، وفاداری، ان تمام چیزوں کا اقرار کیا تھا، عہد و پیمان کیے تھے، آج سب کے سب خاموش تماشائی بنے کھڑے تھے۔ حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کی آنکھوں میں آنسو آ گئے۔ ایک شخص عمر بن عبید اللہ، اس نے آپ کو دیکھا تو آپ کو تانا دیا، اب تم رو رہے ہو موت کے ڈر سے، تم رو رہے ہو حکومت وقت کے خلاف جو بھی کرے گا اس کے ساتھ یہی ہوگا جو تمہارے ساتھ ہو رہا ہے۔ آپ نے فرمایا میں رو نہیں رہا، جو کچھ امام مسلم نے فرمایا شاعر نے اپنے انداز میں بیان کیا۔ حضرت مسلم بن عقیل نے فرمایا، کہا مسلم نے میں روتا نہیں، رونا تو اس کا ہے، حسین ابن علی کو میں نے خط لکھ کر بلایا ہے، چلا دنیا سے میں، کعبے سے وہ اب چلنے والے ہیں، چلا دنیا سے میں، کعبے سے وہ اب چلنے والے ہیں، یہ رونا ہے کہ احکام قضا کب ٹلنے والے ہیں، یہ رونا ہے کہ احکام قضا کب ٹلنے والے ہیں، مجھے آتا ہے رونا اس قیامت خیز منظر پر، مصیبت آئے گی میری وجہ سے آنے اطہر پر، مصیبت آئے گی میری وجہ سے آنے اطہر پر۔ میں اس لیے نہیں روتا کہ میں موت سے ڈر رہا ہوں، نہیں موت سے نہیں ڈر رہا، میں صرف اس منظر کو سوچ کر رو رہا ہوں کہ میں تو اب شہید ہو جاؤں گا، मैं खत रवाना कर चुका हूँ हुसैन बिन अली को कि आप तशरीफ ले आए। मैं दुनिया से रवाना हो रहा हूँ, वो काबे से रवाना हो चुके हूँ। और वो जब यहाँ पहुँचेंगे और ये बदबख्त उनके साथ जो सलूक करेंगे, वो सोचकर मेरी आंखों से आंसू निकल रहे, मौत से मैं नहीं डर रहा। आपने यही कहा, जल्लाद आगे बढ़ा और उसने एक ही बार में आपके मुबारक सर को तन से जुदा कर दिया और मुकद्दस जिस्म को दारुल इमारत की छत से नीचे फेंका गया और उसके बाद उसको कूफे की गलियों में घसीटा गया। वो बदबख्त सारे तमाशबीन बने बैठे थे जिन्होंने आपके हाथ पर बैत की थी, जिन्होंने वफादारी का, मोहब्बत का, अकीदत का यकीन दिलाया। हजरत मुस्लिम बिन अकील रज़ी अल्लाह ताला अन्हु की शहादत हो गई। इब्ने ज़ियाद को पता चला कि मुस्लिम के दो बच्चे भी थे। उसने कहा अच्छा वो बच्चे कहाँ हैं, उनको भी तलाश करो। काजी शुरै, उन्होंने अपने बेटे जिसका नाम था असद, उन्होंने जब हालात देखे ना, उन्होंने कहा इन दोनों बच्चों को लो और मदीने मुनव्वरा जाने वाले काफिले जहाँ से गुजरते हैं ना, वहाँ तुम लेकर खड़े हो जाओ रात में ताकि कोई देखे नहीं, और इनको बता देना कि कोई काफिला आए उसमें सवार हो जाएंगे, या तुम सवार कर देना। काफिला जब मदीने मुनव्वरा पहुँचेगा ये खुद वहीं के रहने वाले ये समझ लेंगे या वहाँ के लोग इनको देख लेंगे, लेकिन यहाँ से कम ये चले जाएंगे। कादी शुरै का बेटा उन दोनों मासूम बच्चों को लेकर चला, वहाँ पहुँचा, बच्चों से कहा देखो वो सामने काफिला तुम्हें नज़र आ रहा है, कुछ गर्दो गुबार है। उन्होंने कहा काबल जब वो काफिला करीब आए तो उनसे कहना कि हमें मदीने मुनव्वरा जाना, ये सारे काफिले वहीं जाते हैं, उसमें तुम सवार हो जाना, उनके साथ शरीक हो जाना, वो तुम्हें लेकर मदीने मुनव्वरा पहुँचा दे। कज़ा व कद्र के अहकाम नाजिल हो चुके थे, तकदीर में कुछ और ही लिखा था, तकदीर में तो उन मासूमों की शहादत लिखी थी। काजी शुरै ने तो अपने ख्याल में उनकी हिफाजत के लिए ये काम किया था, लेकिन उन दोनों की शहादत मुकद्दर हो चुकी थी। वो दोनों चलते रहे, आगे देखा तो वो गर्द गुबार भी गायब हो गए। उनका ये क्या हुआ, वो काफिला तो नज़र ही नहीं आया, ना वो गर्द गुबार है, ना वो जो हमें दूर से नज़र आ रहा था कि कोई काफिला आ रहा है, कुछ भी नहीं। यहाँ तक कि सुबह हो गई, जब सुबह हुई ये वापस पलटे, अब दोनों मासूम बच्चे हैं, नई जगह है, मुसाफरी है, वालिद शहीद हो चुके हैं, कोई गमगुसार नहीं, कोई गमसार नहीं, कोई मददगार नहीं। एक नहर के किनारे बैठे, देखा कि एक लौंडी पानी भरने के लिए आई, उसने देखा कि इतने खूबसूरत मासूम बच्चे, कौन हो तुम? ये डर गए, इन्होंने डरते डरते कहा मुस्लिम बिन अकील। हाँ उनके फर्जंद, अच्छा उनको तो शहीद कर दिया गया। कहा हाँ हमें मालूम है। फिर इन्होंने पूरी दास्तान सुनाई। वो इनको लेकर उस घर में आई जहाँ वो काम करती थी। उसने कहा बच्चों फिक्र ना करो, मेरी मालिका जो है मुहिब्बे अहले बैत, वो उनसे बड़ी मोहब्बत करती है और तुम्हें जब देखेगी तुम्हारा ताल्लुक अहले बैत से है, आले रसूल। उसने जाकर सारी कहानी सुनाई। उस औरत ने उन बच्चों को नहलाया, उनको बेहतरीन कपड़े पहनाए, उनको खाना खिलाया, उनका डर और खौफ दूर किया और कहा अब तुम्हें फिक्र की ज़रूरत नहीं, यहाँ कोई तुम्हें तकलीफ नहीं होगी, हम तुम्हें बहिफाजत मदीने मुनव्वरा पहुँचा देंगे, सो जाओ। बच्चे सो गए। उसका शौहर हारिस बदबख्त, जब इब्ने ज़ियाद की तरफ से ऐलान हुआ कि जो मुस्लिम बिन अकील के दोनों बच्चों को पकड़ कर लाएगा उसको घोड़ा और जोड़ा दिया जाएगा, इतने हज़ार दिरहम या दीनार दिए जाएंगे, वो घोड़ा लेकर दौड़ता रहा सारा दिन, कहीं से सुराग मिल जाए, कहीं से पता मिल जाए। रात को थका हुआ आया, बीवी ने पूछा क्या हुआ, कहा सारा दिन ढूंढता रहा मुस्लिम के बच्चे ने भी। बीवी डर गई, उसने तो घर में ही रखा था। उसने कहा क्या हुआ, कहा कोई मसला नहीं, खाना खाया सो गया। इधर वो सोया उधर एक बच्चे ने चीख मारी और वो उठ गया। भाई ने पूछा क्या हुआ, कहा मैंने अभी अभी अपने बाबा जान को देखा है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत की है, सब खड़े हैं सामने और कहते हैं हम तुम्हारा इंतज़ार कर रहे हैं, अब तो हमारी शहादत का वक्त आ रहा है, ऐसा मालूम होता है। अभी ये दोनों लिपट के रो रहे थे, उस बदबख्त हारिस की आँख खुली और बीवी से पूछा कौन है ये, किसकी आवाज़ है? उसने टालना चाहा, वो चिराग लेकर उसी कमरे की तरफ गया, देखा दो मासूम बच्चे, कौन हो तुम? वो तो समझे कि हम तो अहले बैत के मुहिब जो हैं उनके यहाँ हैं। उन्होंने कहा मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु, खुश हुआ वाह वाह, मैं तो सारा दिन तुम्हारी तलाश में घूमता रहा, दौलत तो मेरे घर में मौजूद है। बीवी ने काफ़ी उसकी मिन्नत समाजत की, लेकिन उसने कहा नहीं, सुबह हुई और तलवार उसने ली और लेकर वो चला।
जिस वक्त नमूदार हुए सुबह के आसार, फिर लेके चला हाय यतीमों को जफाकार। चिल्लाती चली पीछे ज़ईफ़ा जिगर अफ़गार, बिन बाप के बच्चे हैं ये ज़ालिम ना इन्हें मार। क्यों फातिमा ज़हरा को रुलाता है कफन में, दो फूल तो रहने दे मोहम्मद के चमन में।
इन दो को तो छोड़ दे, बदबख्त ये कितने मासूम हैं। उसने कहा नहीं, मैं नहीं छोड़ूंगा, मुझे तो जोड़ा मिलेगा, मुझे तो घोड़ा मिलेगा। और उनको घसीटता हुआ ले गया। बच्चों ने कहा हमारे बाल काट दे, हमारे गेसू काट दे, हमें गुलाम बना ले, लेकिन हमारी जान बख्शी कर दे। कहा नहीं, ये नहीं हो सकता, मैं तो तुम्हारे सर तन से जुदा करूंगा और इब्ने ज़ियाद के पास लेकर मैं जाऊँ। दरअसल गौर करें कि मासूम बच्चे हों, बाप शहीद हो चुका हो, मुसाफरी है, गरीबुल वतनी है, कोई गमगुसार नहीं, कोई मददगार नहीं, कोई सामने नहीं, और सामने कौन है? एक जालिम जाबिर जल्लाद तलवार लिए खड़ा है। तो उन नन्हे से दिलों पर, मासूम बच्चों के दिलों पर क्या कैफियत गुजरी हो। शायर ने लिखा, जब सामने बच्चों के आया वो सितमगार, और देखी यतीमों ने चमकती हुई तलवार। दिल हिल गए हट हट के ये की दोनों ने गुफ्तार, कर रहम के मासूम हैं हम बेकसों लाचार। मजलूम है हामी कोई मुश्किल में नहीं है, जालिम ने कहा रहम मेरे दिल में नहीं है। उसने कहा मेरे दिल में रहम नहीं, मैं तो ये करके रहूंगा। तलवार निकाली और नहर के किनारे जाकर इन दोनों के सर तन से जुदा कर दिए, और दोनों शहजादे अपने बाबा जान मुस्लिम बिन अकील रदियल्लाहु ताला अन्हु के पास जन्नत में पहुंच गए। फिर इसने उनके जिस्मों को नहर में बहा दिया और सर लेकर इब्ने ज़ियाद के पास पहुंचा, और बड़ी खुशी खुशी लाइए मेरा इनाम। उसने कहा कैसा इनाम? ये देखो इसमें क्या है। उसमें से दो सर निकाल के रखे। उसने कहा किसके सर हैं? कहा ये मुस्लिम बिन अकील के बच्चों के। उसने कहा ओ बदबख्त, मैंने तो कहा था इनको जिंदा गिरफ्तार करना, तू इनको कत्ल करके लिया है इनके सर। कहा नहीं, ये तो कोई, कहा नहीं अब तुझे कोई इनाम नहीं मिलेगा। उसने कहा वो इनाम, वो जोड़ा, वो घोड़ा, कहा कुछ नहीं, मैंने कहा था इनको जिंदा पकड़ के लाना, तूने क्यों इनको कत्ल किया, अब इसके बदले तुझे भी कत्ल किया जाएगा। ले जाओ इसको दारुल इमारत की छत पर, इसका सर कलम कर दो और इसके जिस्म को फेंक। ना खुदाई मिला ना विसाले सनम, ना इधर के रहे ना उधर के रहे। दौलत की हवस में, लालच में आले रसूल के मासूम फूलों को शहीद किया, तड़पाया, उनके सर जुदा किए और खुद भी जहन्नुम में पहुंच गया। इधर ये हालात हुए, उधर इमाम आली मकाम कूफे के लिए रवाना हो गए। अमर उमर बिन अब्दुल रहमान मखजूमी क्या आपकी खिदमत में हाजिर हुए? इमाम कहाँ जा रहे? कहा कूफे। कहा आपने ऐसे शहर जाने का इरादा किया है जहां उस हुकूमत के उमरा उम्माल मौजूद हैं जिनके कब्जे में बैतुल माल का खजाना है, और आप जानते हैं कि रियाया तो दिरहम और दिनार के बंदे होते हैं, जो मानते वो उसी की तरफ, ये सारी अकीदत वगैरह रह जाएगी, आप वहां का कसद ना करें। मुझे ये अंदेशा है कि वो लोग दौलत फेंकेंगे आपके खिलाफ, उनको कर देंगे और आपको नुकसान पहुंचाएंगे। इसके बाद हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु आए, उन्होंने भी आपको जाने से रोका, लेकिन इमाम ने फरमाया कि नहीं, अब हमें जाना है। आप इस बात से बेखबर थे कि कूफे के हालात बदल चुके। इमाम अली मकाम ने हजरत कैस بن مسحق السیدابی، یہ آپ کے خادم تھے، آپ نے ان کو اپنا ایک خط بھیجا، لکھا اہل کوفہ کے نام، اور اس میں اپنی آمد کی خبر دی اور بتایا کہ عنقریب میں پہنچنے والا ہوں، پھر بیعت کریں گے اور پھر جو جو بھی معاملات ہوں گے۔ حضرت قیس یہاں سے روانہ ہوئے، لیکن جیسے یہ کوفے پہنچے تو ابن زیاد کے سپاہیوں نے ان کو پکڑ لیا، وہ خط بھی برآمد ہو گیا اور دونوں کو لے کر ابن زیاد کے پاس پہنچے۔ ابن زیاد نے خط دیکھا، اچھا یہ حسین نے بھیجا ہے، وہ آ رہے ہیں، ٹھیک ہے ہم تو اسی انتظار، اور یہ ان کا ایلچی ہے، ان کا خادم ہے، اس کو لے جاؤ دارالعمارت کی چھت پہ، اس کا سر قلم کر دو۔ فوراً ان کا سر قلم کر دیا گیا، اور امام عالی مقام کا یہ قاصد، ان کا یہ شیدائی، ان کا یہ غلام ان پر نثار ہو گیا۔ حضرت امام حسین رضی اللہ تعالیٰ عنہ منزل بمنزل سفر کرتے کرتے آگے بڑھے اور مقام بطن ذی روحا وہاں پہنچے۔ ایک کنویں پر آپ نے قیام کیا تو آپ کی ملاقات عبداللہ بن متی سے ہوئی، انہوں نے کہا میں آپ کو حرمت اسلام، حرمت قریش، حرمت عرب، ان سب کا واسطہ دیتا ہوں کہ خدا کے لیے آپ کوفے نہ جائیں، وہ جگہ ایسی نہیں ہے، وہ لوگ بے وفا ہیں، اور جو کچھ کہنا تھا انہوں نے کہا، لیکن امام نے فرمایا کہ نہیں، اب ہمیں آگے ہی جانا، ابھی تک آپ کو حضرت مسلم بن عقیل اور ان کے بچوں کی شہادت کی خبر نہیں ملی۔ حضرت امام علی مقام رضی اللہ تعالیٰ عنہ سفر کرتے کرتے مقام سالبہ پر پہنچے تو وہاں جا کر آپ کو حضرت مسلم اور ہانی بن عروہ اور حضرت مسلم کے بچوں، ان سب کی شہادت کی خبر ملی۔ عبید اللہ بن سلیم اور مزری بن مشعل اسعدی، اس نے بکر بن شعبہ سے کوفے کے حالات پوچھے، اس نے کہا حالات یہ ہیں کہ جب میں کوفے سے نکلا تھا تو مسلم اور ہانی کو قتل کر دیا گیا تھا، ان کی لاشیں کوفے کی گلیوں میں گھسیٹی جا رہی تھیں، کوفے والے بے وفا ہو چکے تھے، لہذا حسین کو بتا دو، حالات بدل گئے۔ انہوں نے آ کر حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کو بتایا، کہا اگرچہ ان کے دن آپ کے ساتھ ہوں لیکن ان کی تلواریں بنو امیہ کے ساتھ۔ حضرت امام علی مقام نے سنا، کیا کہا، جس دم یہ سنا شان مسافر کی زبانی، آنکھوں سے بہے اشک جگر ہو گیا پانی، فرمایا کہ راحت میں ہماری خلل آیا، مندر میں نہ پہنچے کہ پیام اجل آیا۔ ابھی تو ہم مندر پر بھی نہ پہنچے، یہ کیا بات ہے، ابھی کچھ دن پہلے تو مسلم کا خط ملتا ہے کہ 18,000 نے بیعت کر لی اور کوفے کی فضا ہموار ہیں، یہ سارے محب ہیں، یہ مرنے کے لیے لڑنے کے لیے تیار ہیں، اب ہم یہ کیا سن رہے ہیں کہ مسلم کو اور ہانی بن عروہ کو اور مسلم کے بچوں کو شہید کر دیا گیا۔ آپ نے وہیں پڑاؤ کیا اور جو آپ کے ساتھ رفقا تھے 72 نفوس قدسیہ، آپ نے ان سے خطاب فرمایا، آپ کے اہل و عیال بھی تھے، ماننے والے بھی تھے، رشتہ دار بھی تھے، دیگر آپ کے ساتھی۔ امام علی مقام نے فرمایا، سنو تم سب میرے ساتھ مدینے سے روانہ ہوئے، پھر مکے گئے، پھر ہم وہاں سے روانہ ہوئے، اور میں جانتا ہوں کہ تمہاری عقیدت محبت میرے ساتھ ہے، ٹھیک ہے اس میں کوئی شک نہیں، لیکن اب تم نے دیکھ لیا کہ حالات بدل چکے، مسلم کو ہم نے بھیجا، ان کے ہاتھ پر 18,000 نے بیعت کی، لیکن حالات نے ایسا پلٹا کھایا کہ انہی کو شہید کر دیا گیا، ہانی بن عروہ کو شہید کر دیا گیا، مسلم کے بچوں کو شہید کر دیا گیا۔ اب میں تم سے صرف ایک بات کہتا ہوں، تم میں سے جو بھی جانا چاہے چلا جائے، میری طرف سے اجازت، میں اپنی وجہ سے کسی کا خون نہیں بہاؤں گا، یہ لوگ مجھے مارنا چاہتے ہیں، میرے خون کے پیاسے ہیں، میں تو اب آگے ہی بڑھتا رہوں گا، میں یہ کہتا ہوں تم سب واپس جانا چاہو تو چلے جاؤ، میری طرف سے کسی پر کوئی ملامت نہیں، کوئی ایسی بات نہیں ہوگی، میں خوشی سے تمہیں اجازت دیتا ہوں کہ تم سب جا سکتے۔ لیکن وہ سچے وفادار تھے، انہوں نے کہا حسین ہم کوفے والے نہیں ہیں جو آپ کو چھوڑ دیں،
हम इब्ने ज़ियाद नहीं है जो आले रसूल को तन्हा छोड़ दें। अगर आपको आज तन्हा छोड़ दें तो कल कयामत में रसूलुल्लाह को क्या मुंह दिखाएं। जब हुजूर फरमाए तुमने मेरे शहजादे को अकेला छोड़ दिया, तन्हा छोड़ दिया मुश्किल वक्त में, नहीं ऐसा नहीं हो सकता। जहां आपका पसीना गिरेगा खुदा की कसम अपना खून बहा देंगे, अपने खून का आखिरी कतरा भी।
अपने खून का आखिरी कतरा तक बहा दे। फिर आपने फरमाया अच्छा ठीक है चलो, जो रात की तारीकी में जाना चाहे चला जाए, हो सकता है कि दिन में जाते वक्त उसको शर्म हो। रात हो गई, अंधेरा छा गया, लेकिन जब सूरज निकला और रोशनी हुई, एक भी अपनी जगह से नहीं हिला था, सबके सब मौजूद। ये थी उनकी अकीदत, ये थी उनकी सच्ची मोहब्बत इमाम अली मकाम रजी अल्लाह ताला अन्हु के साथ। कोई नहीं गया, जो कुछ कहा था उस पर कायम रहे, बल्कि अपनी जाने नवासे रसूल पर कुर्बान कर दी। इमाम अली मकाम 2 मुहर्रम 61 हिजरी बरोज जुमेरात अपने अहलो अयाल और अपने अस्हाब के साथ उस मैदान में खेमा जन हुए। उधर इब्ने ज़ियाद को पता चल गया, उसने हुर बिन रियाही को भेजा, जाओ हुसैन को गिरफ्तार करके लाओ। हुर के दिल में आले रसूल की मोहब्बत थी, उसने कहा नहीं ऐसा नहीं हो सकता। उसने आकर इमाम से मुलाकात की, सलाम व कलाम किया, इमाम आली मकाम के पीछे 1-2 नमाज़ें भी पढ़ी और उनसे कहा कि मुझे इसलिए भेजा गया है लेकिन मैं ऐसा नहीं करूँगा, आप ऐसा करें कि खामोशी से आप यहाँ से निकल जाएं, मैं जाकर कोई उज़र पेश कर दूंगा, मुझे मिले नहीं या कोई और बात जो भी हो सकी मैं उज़र कर दूंगा, लेकिन मैं आपको गिरफ्तार करूं जाकर वहां करूं पेश करूं, नहीं ऐसा नहीं हो सकता। रिवायतें तो बहुत सी हैं, लेकिन एक रिवायत उसमें यह भी है कि उसने कहा कि आप रात को निकल जाएं, रात रात में सफ़र करते करते आप बहुत दूर चले जाएंगे और उसके बाद तो जाहिर है फिर अमन ही अमन है, आफियत है, इनके आप चुंगल से आप निकल जाएं, इनकी दस्तरस से। तो रिवायत में आया कि सवारियां तैयार हो गईं, इमाम आली मकाम रवाना हुए, सारी रात सवारियां चलती रहीं, लेकिन जब सुबह हुई तो उसी मकाम पर थे जहां से चले थे, उसी मकाम। हैरान हुए, हमने तो सारी रात सफ़र किया, ये क्या वजह है। हुर ने सुबह देखा कि इमाम मौजूद हैं, इमाम आप गए नहीं। फरमाया गए तो थे लेकिन जा नहीं सके, गए तो थे लेकिन जा नहीं सके। हुर तो वहाँ से रवाना हो गए। इमाम आली मकाम ने पूछा किसी गुजरने वाले से कि जिस जगह हम खड़े हैं, जिस मैदान में, इस मैदान का नाम क्या है। मुसाफिर ने कहा कि इस मैदान का नाम है करबला। जो ही लफ्ज़े करबला इमाम हुसैन ने सुना, फरमाया बस अगर यही करबला है तो अब हम यहाँ से वापस नहीं जा सकते, अब तो इसी को बसाना है, इसी को आबाद करना है। सच फरमाया था हमारे नाना जान जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हुसैन की शहादत गा करबला। शायर कहता है किसी ने जब वतन पूछा तो यूं हजरत ने फरमाया मदीने वाले कहलाते थे अब हैं करबला वाले, मदीने वाले कहलाते थे अब हैं करबला वाले, 72 तन थे इनमें तस्लीम रज़ा वाले, हकीकत में खुदा इनका था और ये थे खुदा वाले। मदीने वाले करबला पहुंच चुके थे, फरमाया अब वापस नहीं जाना, अब तो इसी को अपने खून से इसकी आबियारी करनी है, इसको आबाद करना है, यहीं खेमे लगा दो, यहीं बैठ जाओ। उसी जगह खेमे लगा दिए गए। अमर बिन साद जो हजरत साद बिन अबी वकास رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ السلام کے جلیل القدر صحابی ان کا بیٹا عمر بن صاحب، 3 محرم الحرام 61 ہجری کو 4000 کا لشکر لے کر امام کے مقابلے پر آئے، اس کو دنیاوی لالچ تھی، ابن زیاد نے جب اس کو بھیجا نا تو پہلے اس نے منع کیا، نہیں نہیں میں ایسا نہیں کر سکتا، میں علی رسول کے مقابلے میں جاؤں میں نہیں کر سکتا، ابن زیاد نے پھر اس کو لالچ دی، رے کی حکومت تجھے نہیں ملے گی، رے اس زمانے میں، اب تو اس کا نام پتہ نہیں کیا ہے، ایران میں خراسان کے پاس ایک شہر تھا رے، یا تو خراسان ہی ہے یا اس کے برابر کوئی شہر، کہا اس کی حکومت اس کی گورنری یہ تجھے ملے گی اگر تو حسین کے مقابلے میں چلا گیا، اس نے کہا مجھے ایک رات سوچنے کی مہلت دو، ایک رات کی مہلت دے دی گئی، سوچتا رہا جاؤں نہیں جاؤں کیا کروں، ادھر نواسۂ رسول ہے، ادھر دولت ہے، ادھر مان ہے، ادھر منصب ہے، ادھر رہ کی حکومت ہے، اور ادھر نواسۂ رسول کا مقابلہ کرنا ہے، سوچتا رہا، جب ابن زیاد کے پاس گیا یہ کچھ ڈھل مل ہوا، اس نے کہا نہیں تجھے جانا ہے، دیکھو کتنی دولت ملے گی، کتنی عزت ملے گی، کتنا مقام ملے گا، بہت اس نے کہا، آخر یہ بدبخت راضی ہو گیا اور اس کے کہنے پر 3 محرم 61 ہجری 4000 کا لشکر لے کر امام کے مقابلے میں آ گیا۔ اس نے کیا کیا، اس نے کربلا پہنچ کر عرضہ بن قیس احسمی اس کو حکم دیا کہ تم جاؤ اور حسین سے پوچھو کہ وہ کیوں آئے، اس نے کہا نہیں میں تو نہیں جاؤں، کہا کیوں نہیں جاؤ گے، کہا خط لکھنے والوں میں میں بھی تھا، جنہوں نے خط لکھے تھے نا کہ آپ آ جائیں ہم آپ پہ نثار ہیں قربان ہیں، یہ بھی تھا، میں تو نہیں جاؤں گا، میں کس منہ سے جاؤں، اس نے کہا اچھا، اس نے پھر دوسرے سے کہا وہ بھی تھا، تیسرے سے کہا، غرض یہ کہ اکثریت ان کی تھی جنہوں نے امام عالی مقام کو خط لکھے تھے اور اب وہی مقابلے پر بھی آ گئے تھے، آپ دیکھیں ان کی بدبختی۔ ابن سعد یہ چاہتا تھا کہ مصالحت کی کوئی صورت نکل، اس نے ابن زیاد کو خط لکھا کہ کوئی صورت ایسی ہو کہ حسین سے مصالحت ہو جائے، ابن زیاد نے کہا نہیں کوئی صورت نہیں، صرف بیعت، یزید کی بیعت، اگر حسین یزید کی بیعت کر لیں تب مصالحت ہو سکتی ہے اور اگر نہیں کریں تو پھر معاملہ الگ ہے، اس نے کہا نہیں ایسا نہیں ہے کہ اگر ہم کچھ بات کر لیں، اور ایک روایت میں آیا کہ ابن سعد نے امام حسین رضی اللہ تعالیٰ عنہ سے ملاقات بھی کی، ان سے گفتگو کی اور بہت سی باتیں ہوئیں، لیکن ادھر ابن زیاد کی طرف سے صرف ایک ہی آرڈر تھا کہ حسین سے کہو یزید کی بیعت کر لیں، بس اس کے علاوہ ہم کوئی مصالحت نہیں چاہتے، ان کی کوئی بات ہم سننا نہیں چاہتے، ابھی یہ سوچ ہی رہا تھا کہ کوئی مصالحت ہو، ادھر سے ابن زیاد کا دوسرا خط آیا کہ حسین کا اور ان کے رفقا کا پانی بند کر دیا جائے۔ اب آپ دیکھیں محرم الحرام کا مہینہ ہے، سخت گرمی ہے، تمازت ہے، دھوپ ہے، اور ایسے موقع پر پانی بند کیا جائے تو کیا کیفیت ہو، پانی پینے کے لیے چاہیے، پانی وضو کے لیے چاہیے، پانی غسل کے لیے چاہیے، پانی کھانے کے لیے چاہیے، کھانے میں بھی پانی پیتے ہیں نا، کتنی ضروری چیز، کہاں پانی بند کر دو، اس کا حکم یہ تھا اور اس کی مرضی یہ تھی، جب پانی بند ہوگا پیاس سے بے چین ہوں گے، خود ہی آ کر مصالحت کر لیں گے، خود ہی بیعت کر لیں گے، اس لیے کہ ان کے ساتھ عورتیں بھی ہیں اور دودھ پیتے بچے بھی، ذرا سا تصور کریں عورتیں اور بچے، معصوم بچے، بڑے تو چلو پھر بھی کچھ نہ کچھ صبر کر لیں، معصوم بچے کیسے کریں، پانی بند کر دو، حکم آ گیا، کیا حکم آیا، حاکم کا یہ حکم تھا پانی بشر پیئے، گھوڑے پیئے، اونٹ پیئے، اہل ہنر پیئے، سب چرندوں پرند پیئے، منع نہ کیجیو پر فاطمہ کے لال کو پانی نہ دیجیو۔ کیسا حکم، سب پی سکتے ہیں چرند پرند، کون نہیں پی سکتا، حسین بن علی شہزادہ رسول، جگر گوشہ بتول، سردار نوجوانان جنت، پانی بند کر دیا گیا۔ اب یہاں پر میں یہ بات کرتا ہوں، کس پر پانی بند کیا ہے،
हुसैन बिन अली पर, क्या उनका इख्तियार नहीं था कि दरियाए फरात को हुक्म देते तो बहता हुआ हुसैन के खेमे तक आ जाता? यकीनन जिनके नाना का ये इख्तियार था कि एक काफले में जब पानी नहीं था, आका ने एक प्याला मंगाया, अपने दस्ते मुबारक डाल दिए, हुजूर अलैहिस्सलाम की मुबारक उंगलियों के दरमियान से पानी जारी हो गया, वो बाइख्तियार नाना का बाइख्तियार नवासा था। उनका इख्तियार था कि उंगलियों से पानी जारी कर दिया। हुसैन का यकीनन इख्तियार था, हुक्म देते तो फरात बहता हुआ हुसैन के खेमे तक आ जाता। ये बात मुमकिन थी या नहीं थी? मेरा ईमान ये कहता है, मेरा यकीन ये कहता है, मेरा विज्ञान ये कहता है, हुसैन अगर हुक्म देते, खुदा की कसम दरियाए फरात बहता हुआ हुसैन के खेमे तक आ जाता, या वो ठोकर मारते तो जमीन से पानी जारी हो जाता। लेकिन ऐसा नहीं किया। क्यों? हुसैन के बताना चाहते थे कि अगर जुल्म करने में तेरी मिसाल नहीं है तो सब्र करने में हुसैन की मिसाल नहीं। अगर तू जुल्म करने में बेमिसाल है, सुल्तानुल हिंद वलीउल हिंद ख्वाजाए ख्वाजगा मोइन बेकसा वालिए हिंदुस्तान अताए रसूल हजरत ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी नबर अल्लाह मरकदहु, जब पृथ्वी राज ने उनका पानी बंद किया और आना सागर पर अपने सिपाही बिठा दिए, एक मुरीद को भेजा के प्याला लेकर इस प्याले में पानी दे दो, बाद में हम नहीं लेंगे। वो प्याले में पानी लेकर आया, गरीब नवाब ने सामने रखा, एक निगाह डाली, आना सागर का सारा पानी प्याले में खींच लिया, सारा पानी खींच लिया, एक निगाह डाली। जो पानी रोक रहे थे वो प्यासे मर रहे हैं, और जिन पर रोका गया वो सैराब हो रहे, एक ही प्याले से। वो भी आले रसूल थे, ये भी आले रसूल थे। उधर भी आले रसूल ने अपनी करामत दिखाई, इधर भी हुसैन अपनी करामत दिखा सकते थे। फर्क क्या था कि उधर दीन को फैलाना था, इधर दीन को बचाना था। दीन को फैलाना था तो दरिया को कूजे में बंद कर दिया, और दीन को बचाना था तो खुद प्यासे रहकर दिखा दिया। सर पर हवाए जुल्म चले सर जतन के साथ, अपनी कुलाहे कज है उसी बागपन के साथ। जालिम ने जुल्म की इंतहा कर दी, हुसैन ने सब्र की इंतहा कर दी। पानी बंद हुआ, अब क्या हुआ? औरतें हैं, बच्चे हैं, मासूम अली असगर दूध पीते बच्चे, जरा सा तसव्वुर करें प्यास की शिद्दत से कितने बेचैन। हजरत अब्बास अलमदार जो इमाम हुसैन रजी अल्लाह ताला अन्हु की फौज के सालार थे, वो चले, कहाँ चले? दरियाए फरात पर पानी लेने के लिए। जब देखा कि मासूम अली असगर प्यास से तड़प रहे हैं, ये जवान, ये बच्चे, ये सारे प्यास से बिलक रहे हैं, एक मशक उठाई और लेकर चले। हक्का के अजब फौज थी फौजे शहे अबरार, जिन लोगों का अब्बास दिलावर सा अलमदार, हम शक्ले पयंबर सा जवां फौज का सालार, मुख्तार वो मुख्तार था जो खल्क का मुख्तार, ऐसा किसी सरदार ने लश्कर नहीं पाया, लश्कर ने भी इस तरह का अफसर नहीं पाया। अब्बास अलमदार पहुंचे, उन बदबख्तों से लड़े, तलवार चलाई, एक मशक पानी की भर ली, वहां से चले, उन्होंने तीर बरसाए, मशक में सुराख हो गया, कई सुराख हो गए, पानी वहीं पर ही गिर गया। और इसी तरह फिर रिवायत में आता है कि उनके बाजू भी काट दिए गए, दोनों बाजू कटे थे, और फिर उन पर उन्होंने तीरों का मैं बरसाया, और वो शहादत की अजीम मंजिल पर, शहादत के मनसब पर फाइज हो गए। तीन दिन से प्यासे, इमाम अली मकाम की गुफ्तगू हुई अमर बिन साद से,
آپ نے فرمایا کہ دیکھو میری تین شرطیں ہیں، پہلی تو یہ ہے کہ مجھے، میں جہاں سے آیا ہوں مجھے وہیں واپس جانے دو، میں جہاں بھی جاؤں گا وہاں رہ جاؤں گا. دوسری یہ ہے کہ مجھے سیدھا یزید کے پاس لے چلو، میں اس سے گفتگو کروں گا، جو معاملہ ہوگا ہم آپس میں طے کر لیں. اور تیسری بات یہ ہے کہ مجھے مملکت اسلامیہ کے کسی سرحدی مقام پر لے چلو، میں ان لوگوں میں تبلیغ کرتے ہوئے اپنی زندگی گزار دوں. لیکن جب یہ تجاویز ابن زیاد کے پاس پہنچی تو اس بدبخت نے بالکل انکار کر دیا، اور ایک ہی اس کی بات تھی کہ یا تو حسین یزید کی بیعت کریں یا پھر ہم سے جنگ کریں. اور امام علی مقام نے ایک ہی جملہ جو فرمایا تھا آپ اسی پر قائم رہے، میں فاسق اور فاجر کی بیعت نہیں کروں گا، فاسق و فاجر کے ہاتھ میں ہاتھ نہیں. حسین کا سر کٹ سکتا ہے لیکن اس کا ہاتھ فاسق اور فاجر کے ہاتھ میں نہیں جائے. 9 محرم الحرام 61 ہجری، امام علی مقام اپنے خیمے کے پاس سر گھٹنوں میں رکھے بیٹھے ہیں، نیند آ گئی، خواب میں دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام تشریف فرما ہے. حسین ہم تمہارا انتظار کر رہے ہیں، حسین ہم تمہارا انتظار کر رہے ہیں. جیسے ہی آنکھ کھلی آپ سمجھ گئے کہ اب وقت شہادت قریب ہے. اہل بیت سے فرمایا آج کی رات عبادت میں گزارو، کل کا دن 10 محرم الحرام کل شہادت ہے. سجدوں سے نمازوں سے یہ رفعت کی سحر ہے، رونے کی تذلل کی عبادت کی سحر ہے، ہائے یہ سحر رنج و مصیبت کی سحر ہے، عاشور محرم ہے شہادت کی سحر ہے، لٹنے کا تباہی کا پریشانی کا دن ہے، اولاد پیغمبر کی یہ قربانی کا دن ہے. 10 محرم الحرام 61 ہجری صبح ہو گئی، اہل بیت نے ساری رات عبادت و ریاضت میں، سجدوں میں، اللہ کے ذکر میں گزاری. صبح ہوئی امام علی مقام پھر ایک مرتبہ یزیدی لشکر کے پاس آئے اتمام حجت کے لیے. فرمایا بس میں آخری بات کرنے آیا ہوں، اور وہ یہ ہے کہ مجھے پہچانو میں کون ہوں. میں تمہارے نبی کا نواسا حسین بن علی ہوں، جن کے متعلق میرے نانا نے فرمایا الحسن والحسین سید شباب اہل الجنہ، حسن اور حسین جنتی نوجوانوں کے سردار. اور اپنے فضائل بیان فرمائے، فرمایا اس پر روئے زمین پر تمہارا کوئی دوسرا نواسا نہیں، مجھے پہچانو میں کون ہوں. ساری باتیں جو کچھ کرنا تھی آپ نے کی، لیکن ان کی زبان حق بولنے سے گونگی ہو چکی تھی، ان کی آنکھیں حق دیکھنے سے اندھی ہو چکی تھی، ان کے کان حق سننے سے بہرے ہو چکے تھے. سمم بکمن عم یون فہم لا یرجعون، اس کا مزاج بن چکے تھے، کھڑے ہوئے دیکھتے رہے لیکن کسی کے دل پر اثر نہ ہوا. حضرت حر انہوں نے جب یہ دیکھا، یہ وہی ہیں جو سب سے پہلے امام کو گرفتار کرنے کے لیے آئے تھے لیکن پھر چلے گئے، انہوں نے دیکھا اور وہیں سے گھوڑے کو ایڑ لگائی اور کہا ہو سکتا ہے تو جنت میں ہی جانا چاہیے. کھڑے تھے یزیدی لشکر میں لیکن امام علی مقام کی تقریر جب سنی ان کے دل پر اثر ہوا. فرمایا ہے کوئی مشکل وقت میں اولاد رسول کی مدد کرنے والا، ہے کوئی مشکل وقت میں نواسۂ رسول کی مدد کرنے والا. یہ الفاظ، یہ بات ان کے دل پہ اثر کر گئی اور وہ وہاں سے نکلے. شاعر نے لکھا یہ نعرہ حر کا تھا جس طرح فوج شام سے نکلا، کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے، کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے، ہزاروں میں 72 تن تھے تسلیم و رضا والے.
हुसैन इब्ने अली की क्या मदद कर सकता था कोई, ये मुश्किल कुशा थे खुद और थे मुश्किल कुशा वाले, ये मुश्किल कुशा थे खुद और थे मुश्किल कुशा वाले, हजारों में 72 तन थे तस्लीम रज़ा वाले।
ये वहां से निकले, इमाम अली मकाम की तरफ आए, आपने उनके सर पर हाथ रखा, उनको दुआएं दी और यहां से जाकर यजीदी फौज से लड़े और उन्होंने जामे शहादत नोश कर ली। 72 नफूसे कुदसिया जो इमाम के साथ थे एक एक कर आगे बढ़ते रहे, जामे शहादत नोश करते रहे। फिर खानदान नबुवत, खानदान रिसालत, अहले बैत अतहार के जवान ये फिर आगे आए और उन्होंने आकर मुकाबला किया। हजरत अब्बास अलमदार, हजरत अली अकबर और दीगर नौजवान अहले बैत के सब एक एक करके जामे शहादत नोश कर गए। वह हज़ारों की तादाद में थे, ये कम थे। भूख प्यास गरीबुल वतनी तमाम चीज़ें, लेकिन उसके बावजूद हिम्मत ताकत इस्तेकामत सबर ज़ब्त बर्दाश्त ये सारी चीज़ें थीं। अहले बैत ने साबित कर दिया कि अगर जुल्म करने में इनकी मिसाल नहीं तो सब्र करने में हमारी भी मिसाल। हकीकत यही है, जब सब शहीद हो गए तो आखिर में इमाम अली मकाम रदी अल्लाह ताला अन्हु अपने वालिद हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हु की तलवार ज़ुल्फ़िकार आपने निकाली, उनका अमामा अपने सर पे बांधा, उनका पटका बांधा, घोड़े पर सवार हुए और वहाँ पर पहुँच गए। वहाँ जाकर फिर आपने एक तकरीर फरमाई हुज्जत तमाम करने के लिए, कहा अब भी तुम समझ लो मैं कौन हूँ, मैं हुसैन बिन अली हूँ। हमारे ही घर में कुरान नाजिल हुआ, हमारे ही घर से इस्लाम फैला, सारी चीज़ें आप बताते रहे समझाते रहे, लेकिन वो बदबख्त आपके खून के प्यासे थे, किसी ने कोई जवाब न दिया। इमाम अली मकाम आगे बढ़े, शायर कहता है अहले जहाज के दिल कर लो ज़ियारत, दुनिया से मोहम्मद के नवासे की है रहलत, समझो पिसरे फातिमा जहरा को गनीमत, ये शक्ल ना आएगी नजर फिर किसी सूरत, ढूंढोगे तो शब्बीर सा आका न मिलेगा, फिर तुमको मोहम्मद का नवासा न मिलेगा। लेकिन बदबख्ती उनका मुकद्दर बन चुकी थी। इमाम अली मकाम आगे बढ़े, पहले इनफरादी जंग हुई और उसके बाद सब ने यक बारगी आप पर हमला किया। अली का शेर, अली का लाल, सरदार नौजवाना ने जन्नत मुसलसल तलवार चलाते रहे चलाते रहे, हजारों को वासिले जहन्नुम कर दिया। लेकिन तन्हा थे, अकेले थे, सब शहीद हो चुके थे। एक रिवायत में यह आता है कि जब आपकी आंखों के आगे कुछ अंधेरा आया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई, फरमाया बेटा हुसैन कब तक तलवार चलाओगे, कब तक इन बदबख्तों को मारोगे, चलो हम तुम्हें लेने के लिए आए हैं, जन्नत में तुम्हारा इंतज़ार हो रहा है। इमाम समझ गए मेरी शहादत का वक्त करीब है। उन सब ने एक बार घेर कर आप पर हमला किया, जिसमें मुबारक पर 33 जख्म नेजों के, 40 जख्म तलवारों के और आपके पैरहन में 121 सुराख तीरों के थे। आप दरअसल गौर करें कितनी अजियत और कितनी तकलीफ से इमाम अली मकाम को शहीद किया गया। आप घोड़े से नीचे गिरे, किसको घोड़े से नीचे गिराया, जिसका पुश पर से गिरना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मंजूर नहीं था। आका नमाज पढ़ा रहे हैं, सहाबा पीछे इक्तिदामे नमाज पढ़ रहे हैं, हुजूर अलैहिस्सलाम सजदे में गए, इमाम अली मकाम रज़ी अल्लाह ताला अन्हु अपने नाना की पुश पर सवार हो गए। सहाबा कहते हैं आका ने सजदा लंबा कर दिया, इतना लंबा किया, इतना लंबा किया कि हम हैरान हुए। एक सहाबी कहते हैं मैंने ज़रा सा सर उठाकर देखा तो हुसैन आका की पुश पर, हुसैन आका की पुश पर हैं। जब नमाज ख़त्म हुई हमने पूछा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या कोई नया हुक्म आया है, क्या वही नाजिल हुई है, क्या अहकामात नाजिल हुए हैं, इसलिए सजदा लंबा हो गया। फरमाया कोई बात नहीं हुई, सिर्फ ये था कि मेरा शहजादा मेरी पुछ पर था, इसलिए सजदे को लंबा कर दिया। अगर सजदे से सर उठाता हुसैन गिर जाते, इन्हें चोट लग जाती। गौर करो, जिनका पुछ पर से गिरना आका तो जहां सल्लल्लाहु अलैहि वसल्लम को नापसंद था, जालिमों ने उन्हें घोड़े की पीठ से गिरा दिया, घोड़े की पुछ से नीचे गिरा दिया। इमाम आली मकाम ने अजीम शान शहादत पेश की, भूख में प्यास में सब्र और जब्त का मुजाहरा किया और अपनी अजीम शान शहादत पेश की। और जो कुछ कहा था कि हुसैन का सर कट सकता है लेकिन बातिल के सामने झुक नहीं सकता। कातिल तो इस तरफ को सरे पाक ले चला, तड़पा जमी पे या बदने शाह करबला, गुल पड़ गया शहीद हुआ इब्ने मुर्तदा, खेती अली की कट गई बस्ती उजड़ गई, परदेश में हुसैन से जैनब पिछड़ गई। इमाम अली मकाम ने अजीम शान अपनी कुर्बानी पेश की, आप शहीद हो गए। जालिमों ने खेमों को आग लगा दी, सामान को लूट लिया, लूट मार किया, और सिर्फ यही नहीं बल्कि अहले बैत के मुकद्दस लाशों पर घोड़े दौड़ा दिए। आपका सरे अनवर और दीगर अहले बैत अतहार के नुफूस कुदसिया, उनके मुकद्दस सर नेज़ों पर बुलंद किए गए। लोग ये कहते हैं कि इमाम ने माज़ल्लाह सुम्मा माज़ल्लाह बगावत की, हुकूमत वक्त के खिलाफ ये हुकूमत चाहते थे, ये खिलाफत चाहते थे। ऐसी बात नहीं थी, हुसैन सिर्फ दीन को बचाना चाहते थे, सिर्फ दीन को बचाना चाहते थे। अगर उस वक्त फासिक और फाजिर के हाथ पर बैत कर लेते तो कयामत तक फासिक और फाजिर के हाथ पर बैत करना ये आले रसूल की सुन्नत और तरीका बन जाता। हुसैन ने अपना घर लुटा दिया, अपनी जान दे दी, अपना सर कटा दिया, लेकिन साबित कर दिया कि हुसैन का सर कट सकता है, फासिक और फाजिर के हाथ पर झुक नहीं सकता, उसके सामने झुक नहीं सकता। हुसैन का सर अगर झुकेगा तो सिर्फ और सिर्फ अल्लाह के सामने झुकेगा। अफसोस है कि आज यजीद को बेकसूर साबित किया जा रहा है, और सोशल मीडिया पर एक साहब बैठकर कह रहे हैं मुझे कोई ऐसी रिवायत नहीं मिली कि यजीद ने हुक्म दिया हो कि हुसैन को कत्ल करो, लिहाजा वो बेकसूर है। हम ये कहते हैं सुनो, इतना बड़ा वाकया हो जाए, एक अजीम शख्सियत जो उस वक्त रूए ज़मीन पर सबसे बाबरकत, सबसे मुअज़्ज़म, सबसे मोहतरम शख्सियत, नवासे रसूल, जिगर गोशे बतूल, सरदार नौजवाना ने जन्नत, उनको शहीद किया जाए और हुकूमत वक्त को खबर ना हो, ये कैसे हो सकता है? अच्छा, अगर आपकी बात हम मान लें कि उसने हुक्म नहीं दिया, इब्ने ज़ियाद ने किया, कहते उसने तो हुक्म नहीं दिया था, ये तो इब्ने ज़ियाद ने कहा और यजीद ने उस पर लानत भी की और कहा कि मैं अगर होता तो मैं हुसैन से बात करता, मैं उसे छोड़ देता, मैं कत्ल का हुक्म ना देता, इसलिए यजीद बेकसूर है। हमने कहा अच्छा, अगर ये है तो यजीद ने इब्ने ज़ियाद को क्यों नहीं कत्ल कराया? सोचने की बात है ना, इतना बड़ा कदम उसने उठाया कि रूए ज़मीन पर जो सबसे मोहतरम शख्सियत थी उसका कत्ल किया, उसको शहीद किया, और ये खाली अफसोस करके रह गए कि जी मैं होता तो मैं नहीं करता। अगर ये वाकई सच्चे थे तो इब्ने ज़ियाद का सर उसी वक्त उड़ा देना चाहिए था और जो जो लश्कर में थे उन सब को ख़त्म कर देना चाहिए, लेकिन ऐसा नहीं हुआ। ज़ाहिरी तौर पर कहती है कि हाँ मुझे अफसोस हुआ। और फिर उसके दरबार में जब इमाम अली मकाम का सर पेश किया गया तो बदबख्त ने उनके होंठों पर छड़ी मारी, ये अफसोस इस तरह होता है। और फिर उसने कुछ शेर पढ़े, उन अरबी शेरों का तर्जुमा ये था कि तलवारों ने बदला ले लिया मेरे उन आबाओ अजदाद का जो बदर में कत्ल हुए थे। बदर में कत्ल हुए थे, बदर में कौन कत्ल हुए आपको पता है? तो ये कहता है कि तलवारों ने उनका बदला लिया जो मेरे आबाओ अजदाद बदर में कत्ल हुए थे। बज़ाहिर इसने उसने सलूक किया, अपने घर की औरतों से कहा अहले बैत की औरतों के साथ रो, इनके साथ तुम गम मनाओ, अहले बैत की औरतों को चादरें दी, उनको तोहफे दिए, उनको कपड़े दिए, ये सब कुछ करने की वजह से वो बरी हो सकता है? बरी उस वक्त होता कि जब इब्ने ज़ियाद को कत्ल करता, और इसके बाद जब मदीने तैयबा यजीद ने लश्कर भेजा, वाक़ हुर्रा हुआ और कहा अपने लश्कर से कि तुम पर 3 दिन के लिए मदीने तैयबा मुबाह है, जो चाहो करो। यजीद की फौज ने सरकार की मुकद्दस मस्जिद में घोड़े बांधे, उन घोड़ों ने हुजूर की मस्जिद में पेशाब किया, लीक की। 3 दिन तक मस्जिद नबवी में ना अजान हुई ना नमाज हुई। हजरत सईद बिन मुसय्यब रदी अल्लाह तआला अन्हु फरमाते हैं कि मैंने जब ये देखा कि यजीदी फौज हर जगह घुस रही है, मर्दों को मार देते थे, औरतों के साथ बदकारी करते थे, मदीने तैयबा की पाक बाज खवातीन के साथ उन्होंने बदकारी की, जबरदस्ती की। 3 दिन तक मदीना मुबाह था, जो चाहो करो, तुम्हारे लिए इजाजत है। हजरत सईद बिन मुसय्यब फरमाते हैं मैंने अपने ऊपर कुछ मट्टी डाल दी, मैंने अपने बाल बखेर लिए, मैंने अपने कपड़े फाड़ लिए, जैसे कोई दीवाना होता है। मैं मस्जिद नबवी के कोने में बैठ गया। यजीदी फौज दाखिल हुई, उन्होंने कहा ये क्यों बच गया, इसे भी मारो। वो मुझे मारने के लिए आए, मैंने कुछ ऐसी हरकतें की, उन्होंने कहा हाजा मजनून, हाजा मजनून, ये तो दीवाना है। 3 दिन तक हुजूर की मस्जिद में ना अजान हुई ना नमाज हुई। हजरत सईद बिन मुसय्यब कहते हैं 3 दिन तक मैं रोज़े रसूल से अजान की आवाज भी सुनता रहा, नमाज की आवाज भी सुनता। 3 दिन तक ये सब किसने किया, ये सब किसके ऊपर है? ये सब यजीद के सर पर है, वो इससे परियुज़िमा नहीं हो सकता। इसलिए हम ये कहते हैं अगर कोई बदबख्त आपके सामने यजीद की हिमायत करे, अगर कोई बदबख्त यजीद को बेकसूर ठहराए, अगर कोई यजीद के लिए ये लफ्ज इस्तेमाल करे कि वो बेकसूर था, उससे बहस करने की जरूरत नहीं, दलाइल देने की जरूरत नहीं। हम सिर्फ ये कहते हैं आओ दुआ करो, हमारा हशर हुसैन के साथ हो, तुम्हारा हशर यजीद के साथ, फैसला हो जाएगा ना। जो आपसे बहस करे आप इतना कह दें, वो अगर कह दे तो मामला खत्म। हम तो कह रहे हैं अल्हम्दुलिल्लाह हमारा हशर हुसैन के साथ हो, और तुम अगर यजीद की तरफदारी करते हो तुम्हारा हशर यजीद के साथ हो। दूसरी बात, जिससे हसन ने सुलह की है उससे हम जंग नहीं करेंगे, और जिससे हुसैन ने जंग की है उससे हम सुलह नहीं करेंगे। समझ में आई बात? अहले बैत ने अपनी जानें कुर्बान कर दी जमीन करबला पर, नबी पाक अलैहिस्सलाम के लहलाते फूल उनके मुकद्दस अजसाम पड़े थे। शायर ने कहा जमीने करबला पर फातिमा के फूल बिखरे हैं, जमीने करबला पर फातिमा के फूल बिखरे हैं, शहीदों की ये खुशबू है कि सब जंगल महकता है, शहीदों की ये खुशबू है कि सब जंगल महकता है। बेमिसाल कुर्बानी उन्होंने पेश कर दी। इमाम ज़ैनुल आबिदीन रदी अल्लाह तआला अन्हु एक शहजादे जब जंग के लिए जाने लगे, इमाम आली मकाम ने फरमाया तुम न जाओ, तुमसे ही तो मेरी नसर चलेगी, औलाद रसूल का सिलसिला तुमसे ही तो चलेगा। आप बीमार भी थे, खेमे में लेटे हुए थे, इमाम ने आपको रोका और फिर खुद चले गए, जामे शहादत नोच कर लिया। वाक़े करबला के बाद इमाम ज़ैनुल आबिदीन ने देखा मदीने मुनव्वरा की जानिब, अपना चेहरा किया, बादे सबा को एक पैगाम दिया। क्या पैगाम था? आपने फरमाया इन इंतिया रीह सबा यौमन इला अर्दिल हरम, इन इंतिया रीह सबा यौमन इला अर्दिल हरम, बल्लिग सलामी रौज़तन फीहा नबील मुहतरम, बल्लिग सलामी रौज़तन
فيها النبي المهترم من وجهه شمس الضحى من خده بدر الدجى
اپنے نانا کے چہرے کی تعریف کر رہے
من وجهه شمس الضحى من خده بدر الدجى من ذاته نور الهدى من ذاته نور الهدى من كفه بحر الحمم من ذاته نور الهدى من كفه بحر الحمم
قصیدہ تو لمبا ہے لیکن آخری شعر جس میں امام زین العابدین اپنا ذکر کرتے ہیں اور فرماتے ہیں
یا رحمت للعالمین ادرک لزین العابدین یا رحمت للعالمین ادرک لزین العابدین محبوس عید ظالمی محبوس عید ظالمی فی موقب والمزدحم محبوس عید ظالمی فی موقب والمزدحم ان التیا ریح السبا يوما إلى أرض الحرم بلغ سلامي روضة فيها النبي المهترم
امام زین العابدین کے وسیلے سے ہم بھی سلامی پیش کرتے ہیں روضہ رسول صلی اللہ علیہ وسلم پر اور ان کی بارگاہ میں عرض کرتے ہیں کہ ہم نے جو کچھ آپ کے نواسے کے لیے بیان کیا جو کچھ اہل بیت کی شان میں بیان کیا جو غلطی ہو معاف فرما دیں اور اگر صحیح ہو تو قبول فرما دیں اپنی ایک نگاہیں کرم فرما دیں ہماری دنیا بھی سمر جائے عاقبت بھی سمر جائے انشاءاللہ تعالی آپ تمام حضرات بڑے ذوق اور شوق کے ساتھ تشریف لائے انشاءاللہ جو بھی آیا ہے خالی نہیں جائے گا اہل بیت کے در سے کوئی خالی نہیں جاتا جو بھی آیا ہے مردوں میں خواتین میں جو بھی آیا ہے انشاءاللہ اہل بیت کا فیض لے کر جائے گا بس اس بات پر یقین کیجئے اعتماد کیجئے اور یہیں پر عہد کیجئے کہ انشاءاللہ اہل بیت سے سچی محبت کریں گے اور انہی کے دامن سے وابستہ رہیں گے انشاءاللہ یہاں بھی کامیاب وہاں بھی کامیاب اللہ تبارک و تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے اہل بیت کی محبت میں زندہ رکھے نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرمائے واخر دعوانا ان الحمدللہ رب العالمین